نحمده ونصلي على رسوله الكريم أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقل رب اغفر وارحم وأنت خير الراحمين ابھی جو ہم نے یہ اشعار سنے قصیدہ بردہ شریف کے یہ تھوڑا سا مختصر اس کا جائزہ بتا دوں کہ حضرت امام بصیری رحمۃ اللہ علیہ بہت بڑے اولیاء اللہ گزرے ہیں تو یہ مختلف اشعار لکھا کرتے تھے اور بہت بڑے اللہ کے ولی تھے لیکن ایک بار ہوا یہ کہ ان کو غالباً فالج گر گیا تھا بیمار پڑ گئے تھے بہت زیادہ اور کسی طبیب سے ان کو فائدہ نہیں ہو رہا تھا تو اللہ رب العالمین کی طرف سے ان کو علقہ ہوا الہام ہوا کہ تم میرے محبوب اور اپنے محبوب نبی پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی شان میں کچھ کلام لکھو کچھ اشعار لکھو علقہ ہوا تھا اللہ کی طرف سے پھر انہوں نے یہی قصیدہ بردہ شریف کے نام سے جو ابھی سن رہے تھے عربی کے جو اشعار تھے تو پھر انہوں نے تحریر فرمائے تو جب انہوں نے یہ تحریر فرمائے تو یہ کسی کو انہوں نے روئے زمین میں کسی کو بتایا نہیں نہ یہ اپنا کلام سنایا کسی کو پتہ ہی نہیں تھا کسی کو بہرحال لیکن یہ اتنا مقبول ہو گیا یہ قصیدہ بردہ شریف کے جو اشعار تھے عربی کے یہ کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم تک دربار تک پہنچ گئے روحانی طور پہ اور پھر اس کے بعد کیا ہوا کہ ان کو ایک بار رات میں آپ صلی اللہ علیہ وسلم کی زیارت ہوئی اور آپ نے ارشاد فرمایا بصیری تم نے میری محبت میں جو اشعار لکھتے ہیں وہ ذرا سناؤ امن تذکری جیرانی بھی سلامی کر کے جو شروعات ہوتی ہے عشق رسالت صلی اللہ علیہ وسلم میں جب یہ انہوں نے سنا تو وہ رونے لگے اور پھر انہوں نے وہ سارے اشعار سنانے شروع کر دیے آپ صلی اللہ علیہ وسلم پوری رات وہ سناتے رہے اور آپ صلی اللہ علیہ وسلم انہوں نے بعد میں بتایا جھوم رہے تھے خوشی میں یعنی آپ صلی اللہ علیہ وسلم بہت خوش ہو رہے تھے اور لطف آپ کو حاصل ہو رہا تھا اس کے بعد کیا ہوا کہ پھر جب وہ سنا چکے اشعار تو آپ نے پھر ارشاد فرمایا جیسے جو کوئی بادشاہوں کو خوش کرتا ہے کوئی تو پھر بادشاہ انعام میں کچھ دیتے نا پوچھا بصیری کیا چاہتا ہے کیا اللہ سے دعا کروں کیا مانگتا ہے تو انہوں نے کہا یا رسول اللہ صلی اللہ علیہ وسلم آپ دیکھ رہے ہیں کہ مجھے فالج گر چکا ہے اور کوئی طبیب کی دوا سے مجھے اثر نہیں ہو رہا فائدہ نہیں ہو رہا تو آپ میرے لیے دعا کر دیں تو آپ صلی اللہ علیہ وسلم نے ان کے لیے دعا کری اللہ پاک سے اور ان کے جسم کے اوپر ہاتھ پھیرا اپنا پیارا ہاتھ مبارک جب پھیرا تو بہت ان کو سکون ملا اور ان کو ٹھنڈک بھی ملی اور پھر آپ نے ہدیتاً ان کو ایک چادر پیش کری تو جب وہ صبح کو اٹھے تو ان کا فالج ختم ہو چکا تھا اور وہ اٹھ کے کھڑے ہو گئے تقریباً فجر سے تھوڑی دیر پہلے کی بات ہے اٹھ کے کھڑے ہو گئے اور ان کے سرحانے وہ چادر حقیقت میں موجود تھی تو قصیدہ بردہ شریف بردہ کہتے ہیں عربی میں چادر کو تو اب ایسے تو بہت قصیدے ہیں لیکن یہ چادر والی جو بردہ شریف یعنی جس میں چادر آپ صلی اللہ علیہ وسلم نے ان کو ہدیتاً پیش کی تھی اور حقیقت میں وہ چادر آ بھی گئی تو صحیح بھی ہوگا ماشاءاللہ پھر دروازے پہ جب یہ اٹھے تو دستک ہوئی تھوڑی دیر میں جب دستک ہوئی تو دیکھا کوئی بزرگ کھڑے ہوئے ہیں باہر انہوں نے کہا جی فرمائیے انہوں نے کہا ابھی جو آپ صلی اللہ علیہ وسلم کو آپ نے اشعار سنایا میں فلاں شعر بھول گیا ذرا وہ مجھے بتا دیجیے تو وہ بہت حیران ہوئے انہوں نے کہا بھائی یہ تو میرا اللہ اور رسول کا معاملہ تھا اور روئے زمین پہ میں نے اشعار کبھی کسی کو نہیں سنایا تو آپ کو کیسے پتہ چلا فرمایا کہ جس مجلس میں آپ صلی اللہ علیہ وسلم کو آپ نے اشعار سنائے ہیں اس مجلس میں یہ خاکسار بھی بیٹھا ہوا تھا تو پتہ چلا آپ صلی اللہ علیہ وسلم کی جو مجلس قیامت تک لگتی رہیں گی اس میں کچھ زندہ اولیاء اللہ بھی ہوتے ہیں کچھ حیات اولیاء اللہ بھی ہوتے ہیں جو زندہ ہوتے ہیں اور کچھ وفات شدہ بھی ہوتے ہیں تو یہ روحانی معاملات ہوتے ہیں تو بھائی لیکن وہ اس کے لیے بہت آدمی کو تقوی کی اور طہارت کی اور پاک بازی کی ضرورت ہوتی ہے اور سنتوں پر عمل کرنے والا آدمی ہوتا ہے اللہ والا بن بھی جائے تو اس کے بعد پھر اللہ پاک یہ مقام اس کو عطا فرماتے ہیں تو بہرحال یہ قصیدہ بردہ شریف تو اب اس کے بعد ہوا یہ کہ اس کے پھر معجزات بھی بہت ہیں رسول اللہ علیہ وسلم کے اس کلام کے قصیدہ بردہ شریف کے تو بڑے بڑے لوگوں نے مختلف مسائل میں پریشانیوں میں پڑا اور روزانہ اس کے معمولات میں رکھا تو ان کی بڑی بڑی پریشانی اللہ پاک نے آپ صلی اللہ علیہ وسلم کے وسیلے سے دور فرما دی تو اس کے اوپر بڑے مختلف تفصیلات ہیں بہرحال تو لیکن یہ عربی کے جو اشعار ہیں اس کے بعد سے اب تک حضرت امام بصیری رحمۃ اللہ کا معاملہ نہیں رہا بلکہ جو بھی عاشق رسول آتے رہے اور قیامت تک اس میں اضافہ کرتے ہوئے آتے رہے یعنی ردیف قافیے کے ساتھ ہی مولا یا صلی وسلم دائماً آبداً علی حبیبی کا خیر خلقی کلی ہیمی تو ہیمی جو آ رہا ہے تو اردو کے اشعار ایسے بناتے رہے کہ اس میں ہیمی کے ساتھ وہ قافیہ مل جائے تو اسی طرح مختلف جو شاعر آتے رہے عاشق رسول وہ اس میں ملاتے چلے گئے. تو جس طرح یہ کلام تو اس نے بھی کچھ اشعار اپنے حساب سے بنا دیے, تو کچھ اشعار میں نے بھی بنا, انشاءاللہ کبھی موقع ہوا تو اس کو پھر کوئی پڑھنے والا ہوا تو پڑھوائیں گے انشاءاللہ قصیدہ بردہ شریف کے. تو آپ صلی اللہ علیہ وسلم جب اپنے نعت شریف سن کے یہ خوش ہوا کرتے تھے. آپ صلی اللہ علیہ وسلم کے واقعات میں سے کہ حضرت حسان بن ثابت رضی اللہ تعالیٰ عنہ جب آپ صلی اللہ علیہ وسلم کی تعریف میں نعت شریف پڑھا کرتے تھے تو آپ صلی اللہ علیہ وسلم خوش ہوتے تھے اور ان کو دعا دیتے تھے. اپنے صحابی رسول صلی اللہ علیہ وسلم دعا فرماتے تھے اور یہ بھی فرماتے تھے اللہ پاک جبرائیل امین کے ذریعے حسان بن ثابت کی مدد فرما, ان پر اشعار کو القا فرما. بتائیے آپ رسول اللہ صلی اللہ علیہ وسلم دعا مانگ رہے ہیں کہ اللہ جبرائیل امین کے ذریعے میری محبت نعت شریف کے اشعار کو ان پر القا فرما. کتنی عجیب بات ہے نا, بعض لوگ سمجھتے شعر و شاعری سے کیا ہوتا ہے. خود آپ صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں کہ بعض اشعار جو ہوتے ہیں بہت حکمت والے ہوتے ہیں. ہاں وہ اشعار برے ہوتے ہیں بھائی جس میں اللہ سے ہٹانے والے اشعاروں, جیسے حسینوں کے بال گورے گال کالے بال کے اوپر یہ لوگ پورے پورے قصیدے لکھ دیتے ہیں بھائی, اور اس کے اوپر پڑھ کے اور پھر وہ سن کے کتنی آدھی دنیا پاگل ہو جاتی ہے. جیسے انڈین گانے ہوتے ہیں تو اشعار ہی تو ہوتے ہیں, وہ شاعری تو ہوتی ہے. پاکستان بننے سے لے کے اب تک ریمکس کے نام سے وہ ایک نسل دو نسل تین نسل پرانے گانے چار چار نسلوں تک وہ اشعار چل رہے ہیں. تو گندے لوگ گندی چیزیں چھوڑ کے چلے گئے, نیک پاکباز لوگ اچھی نیک چیزیں چھوڑ کے چلے گئے. اب لوگوں کے اوپر ہے وہ کن چیزوں کی تخلیق کرتے ہیں, پاکی کی ناپاکی کی, ہے نا, یہ اپنی اپنی قسمت. تو ہر اشعار شعر و شاعری سے جو لوگ پسند نہیں کرتے تو حضرت والا رحمۃ اللہ فرماتے تھے کہ شاعری جو ہے وہ ایسے اشعار جس سے اللہ رسول کی محبت میں اضافہ ہو تو وہ تو بہت ہی مبارک ہے. وہ تو وہ اللہ کے محبت میں جو اشعار کہلاتے ہیں وہ عارفانہ کلام کہلاتا ہے, اور آپ صلی اللہ علیہ وسلم کی محبت میں جو کہلایا جاتا ہے وہ نعت شریف کہلاتی ہے. تو یہ اس سے اور آپ صلی اللہ علیہ وسلم خوش ہو رہے ہیں اور دعا دے رہے ہیں تو سوچنے والی بات ہے کتنا مبارک عمل ہے نعت شریف پڑھنا. تو نعت شریف بھی آدمی پڑھے, قصیدہ بردہ شریف بھی پڑھے, درود و سلام بھی پڑھے. اور ہمارے بزرگوں کے معمولات میں سے دلائل الخیرات جو ایک احادیث میں درود شریف کی جو کتاب ہے حضرت امام شاذلی رحمۃ اللہ علیہ سے منسوب ہے, تو بہت ہی معجزاتی اس میں درود پاک لکھے ہوئے ہیں. تو بزرگوں کے ہمارے معمولات میں سے دلائل الخیرات کے بہت معجزات ہوتے ہیں جب انسان پڑھنے لگتا ہے. تو درود شریف کو روزانہ جو ہے وہ کثرت سے پڑھنے کی کوشش کریں. آج کل تو رمضانوں کا دن ہے, رمضانوں کے دن گزر رہے ہیں تو اس میں تو اور زیادہ فائدہ ہوگا. اور رسول اللہ صلی اللہ علیہ وسلم سے خاص تعلق اور قرب عطا ہوتا ہے اس بندے کو جو درود و سلام پڑھتا رہتا ہے. تو خود آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میرے قبر کے اوپر ایک اللہ پاک نے ایک ایسا فرشتہ مقرر کیا ہے جس کو حضرت آدم علیہ السلام سے لے کے اور قیامت تک آنے والا جو بھی آخری انسان ہے اس سب کے اس کے نام اس کے باپ داداؤں کے نام میں شجرہ اس فرشتے کو پتہ ہے. اور جب تمہارا یہ درود و سلام جب تم میں سے کوئی پڑھتے ہو کہیں پر بھی تو وہ تمہارا اور تمہارے باپ دادا کا نام لے کے مجھ تک پہنچایا جاتا ہے. ٹھیک ہے نا, یہ باقاعدہ احادیث مبارکہ میں یہ معاملہ ہے. اور اسی طرح آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جب تم میرے روزے اقدس کے اوپر قریب سے پڑھتے ہو تو اس کو میں خود سنتا ہوں, براہ راست سنتا ہوں, اور جب کہیں دور سے کوئی درود شریف پڑھتا ہے تو مجھ تک پہنچایا جاتا ہے. جو عربی کے الفاظ ہیں احادیث مبارکہ میں یہ چیز ہے. لیکن اس میں بھی بھائی وہ چیز ہوتی ہے کہ بعض لوگ جو ہوتے ہیں اس میں بھی غلو کر دیتے ہیں بھائی. تو وہی بات ہوتی ہے, ہر عاشق کی اپنی ایک محنت اپنا ایک مجاہدہ ہوتا ہے. تو بعض لوگوں کو آپ صلی اللہ علیہ وسلم کی زیارت جاگتے میں گھر بیٹھے بھی زیارت ہو گئی, بات چیت ہو رہی ہے آپ صلی اللہ علیہ وسلم کی. ان کو مدینہ بھی جانا نہیں پڑا, ان کو عمرہ بھی کرنی نہیں پڑا, ٹکٹ خرچے سے ہی بچے. صحیح ہے نا. تو اب مطلب کیا ہے اس کا بھائی؟ تو اس کا مطلب یہ نہیں ہے کہ بعض لوگ اب اس کے اوپر بھی مسائل کھڑے کر دیتے ہیں. بھائی یہ اس انسان کی اس عاشق کی اس عاشق رسول کا اپنا تقوی اپنا مجاہدہ ہے جو اللہ نے اس کو یہ مقام عطا فرمایا. یہ شریعت کا جز نہیں بن جائے گا. اب کیا سب کو اس طرح سے ہو جائے گا سب کے ساتھ کہ گھر بیٹھے جاگتے میں آپ صلی اللہ علیہ وسلم کی زیارت ہو رہی ہے اور بات چیت ہو رہی ہے؟ نہیں بھائی, ایسا اتنا آسان نہیں. تو بات یہ ہوتی ہے جتنا آدمی گڑ ڈالے گا اتنا زیادہ میٹھا معاملہ ہو جاتا ہے. تو جتنا آدمی تقوی اختیار کرے گا, سنتوں پر عمل کرے گا, جس حساب سے اپنی حرام آرزوؤں کا خون کرے گا, اور خاص طور پہ تقوی کے ساتھ سنتوں پر جب اس کو دوام حاصل ہوگا, استقامت کے ساتھ جو سنتوں پر عمل کرے گا, یہود و نصارہ کے اور غیر مسلمین کے طریقوں سے جب بچے گا, تو پھر ایک ایک عمل جب رسول اللہ کی سنت کے حساب سے عمل کرتا ہے کہ میرے آقا ایسے چلتے تھے، میرے آقا ایسے بیٹھتے تھے، میرے آقا ایسے کھانا کھاتے تھے، میرے آقا کا ایسا حلیہ ہوتا تھا، میرے آقا ایسے بات چیت کرتے تھے، جس کی زندگی میں صبح شام یہ سوچ ہوگی، ہر وقت آپ صلی اللہ علیہ وسلم کا تصور ہوگا، تو پھر اللہ پاک اس کو مقام عطا فرماتے ہیں۔ صحیح نا؟ آج بھائی کیا معاملہ ہے، آج تو ہم لوگ انگلش اسٹائل میں جو زندگیاں گزار رہے ہیں، بھائی کتنی آپ صلی اللہ علیہ وسلم کو تکلیف ہوتی ہوگی، کتنی دکھ ہوتا ہوگا، کبھی ہم نے اس پر غور کیا؟ ہمیں احساس ہی نہیں ہے۔ بھائی آپ صلی اللہ علیہ وسلم فرما چکے ہیں جب تمہارے اعمال مجھ تک ہر ہفتے پہنچائے جاتے ہیں، یہ بھی حدیث مبارکہ میں آ چکا ہے۔ کچھ ہمارے جو اعمال ہوتے ہیں اللہ تک تو پہنچتے ہی پہنچتے ہیں، اور اللہ تو دیکھ ہی رہے ہیں، لیکن جو ہمارے جو ایسے باپ دادا ہیں جو دنیا سے جا چکے ہیں، ان کو بھی ہمارے اعمال پہنچائے جاتے ہیں کہ تمہاری اولادیں یہ کر رہی ہیں، تمہاری اولادیں یہ اعمال کر رہی ہیں آج کل، اچھے یا برے، تو پھر اس حساب سے ان کو اور جزا اور سزا ہوتی ہے ہمارے آبا اجداد کو۔ یہ بھی مسئلہ سمجھ لیں، ایک اللہ تک معاملات پہنچ رہے ہیں، ایک ہمارے آبا اجداد تک ان کا معاملات پہنچائے جا رہے ہیں، اور اسی طرح تیسرے جو اعمال رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچائے جا رہے ہیں، اور جو ہمارے مشائخ اللہ والے دنیا سے جا چکے ہیں ان تک بھی اعمال نامہ اعمال پہنچائے جاتے ہیں کہ تمہارے مریدین متعلقین یا تمہارے جو خلفا تھے جن کو آپ خلافت دے کر آئیں، جو آپ کے جو مریدین تھے، وہ آج کل یہ کام کر رہے ہیں۔ تو پھر رسول اللہ صلی اللہ علیہ وسلم تک جب یہ اعمال پہنچتے تو آپ نے ارشاد فرمایا، جب تمہارے اچھے اعمال مجھ تک پہنچتے ہیں تو میں بہت خوش ہوتا ہوں اور اللہ سے تمہارے لیے دعائیں کرتا ہوں، اور جب تمہارے برے اعمال مجھ تک پہنچتے ہیں گناہوں سے بھرے ہوئے تو مجھے دکھ ہوتا ہے، مجھے تکلیف ہوتی ہے، پھر میں اللہ سے تمہارے لیے استغفار کرتا ہوں۔ اب بتائیے ہم رسول اللہ صلی اللہ علیہ وسلم کو دکھ پہنچا رہے ہیں، تکلیف پہنچا رہے ہیں، خوش کر رہے ہیں؟ ہم ذرا ایک جائزہ لے لیں، صبح سے لے کے اٹھنے سونے تک ہمارے اعمال ہر ہفتے رپورٹنگ ہو رہی ہے رسول اللہ کی دربار تک جا رہے ہیں۔ کوئی یہ نہ سمجھے کہ آپ صلی اللہ علیہ وسلم کو پتہ نہیں ہے، اللہ کی طرف سے ساری ان کو خبر دی جا رہی ہے کہ آپ کے امتی یہ کر رہے ہیں۔ باقاعدہ آپ صلی اللہ علیہ وسلم کا رجسٹر ہوتا ہے، انٹریز ہوتی ہے اس میں سارے عاشقین کی، ایک ایک مسلمان کی، چاہے وہ نیک ہو، چاہے وہ بد ہو، چاہے عاشق ہو، چاہے فاسق ہو، چاہے فاجر ہو، گناہگار ہو، بس صاحب ایمان ہونا ضروری ہے، سب کے اعمال پہنچ رہے ہیں۔ تو بھائی آج ہم دیکھیں کہ رسول اللہ کو ہماری حرکتوں سے، ہماری باتوں سے، ہماری زبان سے، ہمارے جو اعمال جو ہم سے صادر ہوتے ہیں، وہ آپ صلی اللہ علیہ وسلم تک جو اعمال پہنچیں گے تو خوش ہوں گے، یا آپ صلی اللہ علیہ وسلم ناراض ہوں گے۔ تو ان کا روٹھنا عرض و سما کا روٹھنا، ایک شاعر کہتا ہے ان کا روٹھنا عرض و سما کا روٹھنا۔ تو آپ صلی اللہ علیہ وسلم کوئی اگر نہ بھی ڈانٹیں، اور آپ صلی اللہ علیہ وسلم جو کچھ نہ بھی اگر کوئی شکوا کریں، تو آپ صلی اللہ علیہ وسلم کا صرف ہلکا سا دل کا دکھ جانا وہ کسی بھی امتی کو اس کی ہلاکت کے لیے کافی ہے، دنیا اور آخرت۔ تو یہ سوچنا چاہیے بھائی کہ رسول اللہ صلی اللہ علیہ وسلم کا معاملہ بہت سخت ہے۔ تو بھائی جو یہود و نصارے کے جو آج کل ہم لوگ معاملات لے کے چل رہے ہیں اور سنتوں کو ہم لوگوں نے چھوڑ دیا ہے، تو بھائی یہ بہت ہی خطرناک عمل ہے۔ یہ آپ صلی اللہ علیہ وسلم کے جو ابھی جو اشعار میں، قصیدہ بردہ شریف میں اشعار تھے، کتنے سلام پڑے گئے کہ سلام اس نے جس نے بھوک کو کھانا کھلایا، جنہوں نے اسلام کا پرچم لہرایا، کتنا اپنے اللہ کے رستے میں خون بہایا، آپ صلی اللہ علیہ وسلم کے دندانے مبارک شہید ہوئے۔ ہمارے لیے کس کے لیے؟ ہمارے لیے آپ صلی اللہ علیہ وسلم کے، اللہ پاک نے رسول اللہ صلی اللہ علیہ وسلم کا خون مبارک احد کے دامن میں گوارا کر لیا، خون کا گرنا طائف کے میدانوں میں، طائف کے پہاڑوں میں خون کا گرنا گوارا کر لیا اللہ پاک نے۔ اور وجہ کیا تھی؟ امت اسلام پھیل جائے، میرے امتیوں کی تعداد میں اضافہ ہو جائے۔ تو آپ صلی اللہ علیہ وسلم نے تو نہ اپنی جان کی پرواہ کی، نہ اپنی خون کی پرواہ کی، نہ اپنی اولادوں کی پرواہ کی، نہ اپنی صحابہ کرام کی پرواہ کی، کسی کی پرواہ ہی نہیں کری، کسی چیز کی پرواہ نہیں کی آپ صلی اللہ علیہ وسلم نے۔ یہاں تک فرمایا کہ اے میرے دادا، میرے پیارے دادا، اگر ایک ہاتھ پہ یہ قریش والے کفار مکہ میرے ہاتھ پہ چاند رکھ دیں اور ایک ہاتھ پہ سورج رکھ دیں، تب بھی میں تبلیغ اسلام سے باز نہیں آؤں گا۔ تو جب بہت زیادہ پریشر دیا گیا، آپ وسلم پر دباؤ ڈالا گیا کفار نے، اور آپ وسلم کے جو دادا تھے حضرت عبد المطلب، تو ان کو کہا گیا کہ اپنے کو ان کو منع کریں آپ کے، یہ آپ صلی اللہ علیہ وسلم کو کہ یہ باز آ جائیں تبلیغ سے، اسلام کی تبلیغ سے، اور ہمارے بتوں کو برا نہ کہیں۔ اس پر یہ آپ صلی اللہ علیہ وسلم نے جواب دیا تھا۔ تو کہاں تک بتایا جائے کہ آپ صلی اللہ علیہ وسلم کو زہر بھی دے دیا گیا تھا، شہادت بھی آپ صلی اللہ علیہ وسلم کی ہوئی تھی، یہ مسئلہ لوگوں کو کم پتہ ہے۔ تو اور اسی میں کافی عرصے تک بیمار رہ کے پھر اللہ پاک نے ان کو شہادت سے بھی محروم نہیں رکھا آپ صلی اللہ علیہ وسلم کو۔ تو یہ چیز ہے۔ تو سارا آپ صلی اللہ علیہ وسلم کی زندگی کا جو محور تھا وہ اسلام اور امتی تھے، یا امتی، یا اللہ میری امت کا کیا ہوگا، میری امت کا کیا ہوگا۔ تو آج ہم مسلمان ہو کے سوچیں کہ ہم نے آپ صلی اللہ علیہ وسلم کے امتی ہونے کا کتنا حق ادا کیا۔ تو بھائی آپ صلی اللہ علیہ وسلم کی احادیث مبارکہ میں اکثر آتا رہتا ہے، سناتا رہتا ہوں کہ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو شخص جس قوم کی مشابہت، شکل صورت، لائف اسٹائل، یعنی جو چیزیں یہ اختیار کرے گا، تو انہی کے ساتھ اس کا حشر ہوگا، انہی کے ساتھ اس کا حشر ہوگا۔ تو یہ معمولی وعید نہیں ہے۔ لوگ کہتے ہیں نا فرض تھوڑی ہے بیٹھ کے کھانا کھانا، نہ واجب ہے، سنت ہے، کھا لیے تو اچھی بات ہے، وہ ٹھیک ہے بھائی سنت ہے، आप डाइनिंग टेबल पर बैठ के खा लें, लेकिन बरस हदीस शरीफ पर गौर तो करें। ये हदीस शरीफ किस बात की दलालत कर रही है कि जो जिस कौम की मुशाबियत इख्तियार करेगा उसी के साथ उसका हशर होगा। ये मामूली वईद है। क्या मतलब है इसमें? आप सल्लल्लाहु अलैहि वसल्लम की नाराज़गी छुपी हुई है। क्या नाराज़गी छुपी हुई है? नाराज़गी छुपी हुई है कि मैं तुम्हें प्यारा नहीं लगा, मेरा लाइफ स्टाइल तुम्हें अच्छा नहीं लगा, मेरा कल्चर तुम्हें पसंद नहीं आया, नीचे ज़मीन पर बैठ के दस्तरखान बिछा के खाना तुम्हें पसंद नहीं आया, जो तुम यहूद नुसारा के तरीक़ों के ऊपर अमल कर रहे हो, डाइनिंग टेबल पर बैठ के खाना खाते हो, और तुम्हें मेरा चेहरा दाढ़ी वाला पसंद नहीं आया, जो तुम रोज़ दाढ़ियों को मूंढते रहते हो, कौम लूत वाला अमल करते हो। कौम लूत के जो लोग थे वो दाढ़ियाँ मूंढा करते थे, वहाँ से ये दाढ़ी मुड़ाना शुरू होता मामलात का, तो वो तुम्हें पसंद नहीं आया। तो इसी तरह तुम्हें टखनों से जो पाइचे होते हैं तुम्हें ऊपर रखना पसंद नहीं आता, तुम्हें बुरा लगता है, तुम्हें हकारत आती है इस हुलिया बनाते हुए कि ये मौलवी का हुलिया है। अरे मौलवी का नहीं, ये तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हुलिया है। मौलवी मौलवी कह के क्या तुम हकारत पैदा करते हो लोगों के दिलों? बाज़ लोग बोलते हैं भाई तुम क्यों मौलवी बन रहे हो, यानी इस तरह से बात करेंगे कि जैसे कोई दाढ़ी टोपी अगर बेचारा रख लेता है और टखनों से ऊपर पाइचे रख लेता है, तो बहुत से जो लिबरल किस्म के लोग, मुतकब्बिर लोग जो होते हैं जिनके दिल में अल्लाह का खौफ नहीं होता, तो ऐसे लोगों को बाज़ सब नहीं होते ऐसे भाई, बड़े आशिक़ रसूल होते हैं जो अक्सर जो अप्रिशिएट करते हैं और वो माशाल्लाह हौसला अफजाई भी करते हैं, लेकिन बाज़ लोग ऐसे होते हैं कि वो मजाक उड़ाते हैं और कहते हैं तुम्हें मौलवी बनने की क्या ज़रूरत थी, तुम तो मुल्ला बन गए हो, तुम तो मौलवी बन गए हो। अरे भाई ये मौलवी मौलवी और मुल्ला कहाँ से आ गए? तो रसूलुल्लाह सल्लम की सुन्नत है दाढ़ी रखना, एक मुट्ठी दाढ़ी रखना तीनों तरफ से वाजिब है सुन्नत के साथ, टखनों से ऊपर पाइचे रखना। मौलवी और उलमा कराम या जो इस तरह की जो लोग अमल कर रहे हैं वो तो पैरोकार हैं, वो तो पैरोकार हैं, वो कोई हम किसी मौलवी साहब की तकलीद थोड़ी करना है, हम तो रसूलुल्लाह सल्लम की तकलीद कर रहे हैं। तो ये मुल्ला मुल्ला करके जो लोग इस तरह से बात करते हैं, इससे उनके दिल में हकारत का पता चलता है कि मुल्ला लोगों की इनकी हकारत है। तो ऐसे लोगों के वो बहुत प्यार से और मुअद्दबाना अर्ज़ है, सोचना चाहिए कि जब लाशा रखा होगा, जब रूह निकलेगी, जब मैयत रखी होगी, तो यही मुल्ला मुल्ला जिसको कहा जा रहा है ना, वो मुल्ला यही मुल्ला आएगा मस्जिद में और नमाज जनाजा पढ़ाएगा, और सामने उस मुल्ला के तुम्हारी डेड बॉडी रखी होगी, मुल्ला के आगे रखी होगी ना। कोई दावा कर सकता है किसी मुल्ला के आगे नहीं रखी हो डेड बॉडी? सबकी मैयतें मुल्ला के आगे रखी होंगी और मुल्ला के पीछे सारे लोग दूसरे भी लोग खड़े होंगे, और फिर वो नमाज जनाजा पढ़ाएगा वो मुल्ला, और फिर मगफरत की दुआ भी कराएगा, या अल्लाह इनकी मगफरत फरमा, इनको अज़ाब क़ब्र से महफूज फरमा। तो जिस मुल्ला की हकारत ज़बान पर रहती थी वही मुल्ला बख्शिश की दुआएं करा रहे हैं, वही कब्र में अज़ाब क़ब्र से बचने की दुआएं करा रहे हैं, सही है ना। यही मुल्ला ही होता है जो हमारे कब्र की पहली तैयारी करवाता है। सवाल की कब्र में पहला सवाल है ना अकायद की दुरुस्ती, अकायद से मुतालिक कि भाई नमाज के से मुतालिक जो पहला सवाल होगा अकायद की दुरुस्ती के बाद, नमाजें कैसी थी, नमाजें पढ़ी थी नहीं पढ़ी थी, तो ये पहला सवाल जिसके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जिसका ये पहला सवाल सही चला गया तो अल्लाह के फजल से उम्मीद है कि अगर किसी मामले में फंसा भी दूसरे किसी गुनाह में, तो ये पहला सवाल इतना मजबूत जानदार है जिसकी नमाजें दुरुस्त निकली और बाद में दूसरे अमाल में कोई कमी बेशी भी हुई तो अल्लाह अपनी शान रहमत से इंशाल्लाह उसे बख्श देंगे, उम्मीद यही है। तो नमाज इतनी अहम चीज़ है, तो ये पहला सवाल जो मुकम्मल करवा रहा है, जब कब्र के अंदर जब कफन में लिपटी हुई लाश रखी होती है अंधेरे में जब कोई नहीं होता, तो उस पहले सवाल की तैयारी भी वही मौलवी कराता है मुल्ला, सही है ना। जब बच्चा 6-7 साल का हो जाता है तो फिर उसी मुल्ला के पास ही भेजा जाता है कि मौलवी साहब से नूरानी कायदा पढ़ाओ, कुरान पाक पढ़ाओ, सही है भाई। तो मौलवी साहब के कहाँ तक, वैसे तो मुल्ला मुल्ला होते हैं, हाँ एक मौके पर लोग बहुत इज्जत देते हैं मुल्लाओं को, तब जब शादी का वक्त आता है, जब निकाह का वक्त आता है, कोई लड़की हलाल करानी होती है, और गहरी बात है लड़की जब हलाल करानी है तो वो मौलवी साहब के बगैर तो होगी नहीं, तो उस वक्त मुल्ला साहब की देखो कैसी खातिर मदारत होती है, उनको गाड़ी भेजी जाती है, उनको लेकर आया जाता है, फिर उनकी दावत भी होती है, फिर हदी भी खूब अच्छे उनको दिए जाते हैं, खाना भी उनको खिलाया जाता है इज्जत एहतराम के साथ, सही ना, क्योंकि बीवी जो है वो हलाल करानी है, लड़की जो है वो हलाल करानी होती है। तो इसी तरह बहुत एहसानात हैं हमारे मुल्ला लोगों के हमारे ऊपर, यहाँ तक कि जन्नत में भी हम लोग इन्हीं मुल्लाओं के मोहताज होंगे, ये भी हदीस मुबारक में मज़मून आ चुका है कि अल्लाह जो जन्नती लोग होंगे वो उलमा कराम से यही मुल्ला लोगों से पूछेंगे कि हमें नहीं पता कि जन्नत में और कौन कौन सी नेमतें हैं और हम अल्लाह से उसका किस तरह से सवाल करेंगे, तो ये मुल्ला ही बताएंगे जन्नत में भी कि ये सवाल करो, ये नेमतें भी और हैं रखी हुई मौजूद हैं, सही है भाई। تو یہ حقارت جائز نہیں ہے. اور کوئی کسی ملا سے اگر کوئی نفرت کرتا ہے یا مولوی لوگوں کو برا بھلا کہتا ہے تو اس کا تو خاتمہ خراب ہونے کا اندیشہ ہے. یا کوئی کچھ نہیں تو کسی داڑھی والے سے ہی نفرت شروع کر دے, داڑھی ٹوپی والوں سے, یا اس طرح کہہ دیجیے داڑھی ٹوپی والے بہت ہی برے ہوتے ہیں اور میں تو برا سمجھتا ہوں ان کو, تو ایسا کہنے سے آدمی کفر میں چلا جاتا ہے. بھائی اتنا خطرناک معاملہ ہے, کسی داڑھی والا ہو یا شرعی پردہ کرنے والے کوئی عورت ہو, اچھے برے بھائی سب جگہ ہوتے ہیں. داڑھی ہونے کا مطلب نہیں ہے کہ وہ جنت کا ٹکٹ اس کو مل گیا, یا نہ یہ مطلب ہے کہ جس کے داڑھی نہیں ہے, یا اس کا مطلب یہ بھی نہیں ہے کہ جس کے داڑھی نہیں ہے تو وہ خدا نخواستہ بیچارہ کوئی جہنم میں جائے گا. کچھ نہیں کہہ سکتے کس کے ساتھ کیا معاملہ ہوتا ہے. تو اس اکثر بتانا یہ ہے کہ آج جو لوگوں کے دلوں میں جو تکبر آ چکا ہے اور داڑھی ٹوپی کو لے کے, دین اسلام کو لے کے سنتوں کا مذاق بعض لوگ اڑاتے ہیں داڑھی رکھنے کے اوپر, کچھ خواتین شرعی پردہ کرتی ہیں تو ان کو برا بھلا کہا جاتا ہے اور ان کا مذاق اڑایا جاتا ہے, تو مذاق اڑانے سے اور ان چیزوں پر عمل اور گستاخیاں کرنے سے ایمان سے آدمی رخصت ہو جاتا ہے. پورے دنیا کرام کے علماء کرام کا فتویٰ ہے اس موضوع کے اوپر, اس بات کے اوپر کہ اگر کوئی داڑھی نہیں رکھتا, کوئی عورت شرعی پردہ نہیں کرتی تو وہ کافر نہیں ہوتی لیکن گنہگار ہے. لیکن اگر کسی نے مذاق اڑا دیا اور اس کو برا کہا, اب وہ اسلام کا پٹا اس نے اپنی گردن سے اتار لیا, کیونکہ یہ بغاوت کا مقدمہ ہے. بھائی ٹھیک ہے گناہگار مر جاؤ, کافر ہو کے تو نہ مرو. تو آج اکثر جو ہم لوگ مسلمان ہیں, بڑے دکھ سے کہنا پڑتا ہے اور بہت کثرت کے ساتھ جو چیز نظر آتی ہے, آج اکثر مسلمان ہم لوگ دین کے اوپر ایک تو عمل نہیں کرتے, فاسقانہ زندگی ہے, یہود و نصارہ کے نقش قدم پر ہماری زندگی چلتی ہے. لیکن اکثریت ان میں ایسے لوگ بھی ہے کہ پھر اس کے بعد پھر دین کے خلاف بھی بات کرتے ہیں. قرآن پاک کی واضح آیتیں, رسول اللہ صلی اللہ علیہ وسلم کی بالکل واضح احادیث مبارکہ ہے, اجماع سنت ہے 1400 سال سے, اس کے خلاف باتیں کرتے ہیں اور کہہ دیتے ہیں مولویوں کی باتیں میں تو نہیں مانتا. اب بتائیے کیا ہوگا, اس سے تو ختم کہانی ختم, دوبارہ کلمہ پڑھ کے اسلام میں داخل ہونا پڑے گا. تو بھائی اس لیے حضرت والا ہمارے پیارے مرشد شیخ العرب العجم عارف باللہ حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ نے ایک بار بڑے درد سے فرمایا ایسے لوگوں کو, بھائی اگر تم لوگوں نے سوچ رکھا ہے کہ کسی حالت تمہیں دین پر نہیں آنا تو ٹھیک ہے تم گناہگار مر جاؤ, لیکن کم از کم ایسی بات منہ سے نہ نکالو جس سے اسلام کا پٹا گردن سے اتر جائے. گناہگار مر جاؤ اور کافر ہو کے نہ مرو. چاہیے بھائی, تو یہ بڑا خطرناک معاملہ ہے, اللہ کا خوف ہونا چاہیے. تو جو جس قوم کی مشابہت اختیار کرے گا اسی کے ساتھ اس کا حشر ہوگا. تو انسان کا حلیہ, اس کا داڑھی ٹوپی, اس کے معاملات, یہ تو ہو گیا ظاہر کی چیز, ہو گئی ٹخنوں سے اوپر پائنچے رکھیں, یہ واجب بھی ہے سنت کے ساتھ. اور اسی طرح سے آپ نے ارشاد فرمایا جو جس سے محبت رکھے گا اسی کے ساتھ اس کا حشر ہوگا. دیکھیں مماثلت کی حدیث شریف ہے کہ وہ الگ ہے, جو جس قوم کی مشابہت اسی کے ساتھ حشر ہوگا. آگے یہ الگ حدیث شریف ہے کہ جو جس سے محبت رکھے گا اسی کے ساتھ حشر ہوگا. اس محبت اور تخلیق دونوں چیزیں وہاں تک پہنچا رہی ہیں جہاں اس کا حشر ہوگا, انہی لوگوں کے ساتھ جو جس سے محبت رکھے گا. اب بہت سے لوگ بھائی کرکٹر سے محبت رکھتے ہیں, فلم اسٹار سے محبت رکھتے ہیں, ہے نا, انگلش فلموں سے محبت رکھتے ہیں, لڑکیوں سے محبت رکھتے ہیں, بس زنا کاری بدکاری میں لگے رہتے ہیں, یا جو اتنے بھی جو یہ چیزیں جو ہوتی ہیں گناہوں والی, اس سے بہت ہی یعنی دلدادہ ہوتے ہیں ان کی چیزوں کے. جیسے لوگ برتھ ڈے مناتے رہتے ہیں آج کل, برتھ ڈے, شادی کی سالگرہ, یہ آج 5th anniversary ہے, 6th anniversary ہے, عجیب عجیب, اور شادی کی ویڈنگ اینیورسری پتنی کیا کرتے ہیں. یہ سارے یہود و نصارہ کے طریقے ہیں, یہ ہندوؤں کے طریقے ہیں, یہ ہمارے اسلام کا تو کوئی طریقہ نہیں ہے. اس کو بہت چھوٹی بات سمجھا جا رہا ہے. کتنے ہمارے جاننے والے جو باقاعدہ ہر سال شادی کی جو ہے وہ شادی کی سالگرہ مناتے ہیں, بچوں کی سالگرہ مناتے ہیں. یہ برتھ ڈے کیا ہے, کہاں سے آیا یہ سسٹم, ذرا غور تو کریں کہ آپ وسلم تک اعمال نہیں پہنچ رہے جو بتایا جا رہا ہے بار بار, ہر ہفتے پہنچ رہے ہیں کہ یار وسلم یہ یہود و نصارہ کے طریقے پہ چل رہا ہے یہ شخص اور سالگرہ مناتا ہے اپنے بچوں کی, شادی کی سالگرہ منا رہا ہے. یہ اس کو بالکل ہی یعنی ہیٹرڈ, جس کو کہتے ہیں نا نفرت ہے اس کو اسلام سے, اسلامی شعار سے, اسلامی احکامات سے, اس کو پسند نہیں ہے, یہ تو انگلش اسٹائل میں زندگی گزار رہا ہے, اس کی سمجھ میں بات نہیں آتی. تو کیا ہوگا ایسے مسلمانوں کا اگر ہم لوگ غور کریں. اسی طرح ایک جگہ آپ نے ارشاد فرمایا کہ انسان اپنے دوست کے مذہب کے اوپر ہوتا ہے, انسان اپنے گہرے دوست کے مذہب پر ہوتا ہے. کیا مطلب ہوا اس کا, یعنی جہاں تمہارا دوست ہوگا تم اسی کے مذہب کے ہو. ذرا غور کر لیں آپ کتنی عجیب بات افسلم فرما رہے ہیں, کہ کیا مطلب. یہ الگ مسئلہ ہے کہ قرآن پاک کی آیات ہیں, احادیث نبی صلی اللہ علیہ وسلم اس کے اوپر یعنی دلائل کے طور پر ہے, کسی بھی غیر مسلم سے دلی تعلق نہیں کرنا ہے, یہ شرعاً حرام ہے. پورے دنیا کے علماء کرام کا فتویٰ ہے, और ये फतवा ऐसे नहीं बनता किसी मौलवी साहब ने बस बना दिया फतवा, कुरान पाक और अहादीस नबवी की आयतों से जुज़ियात से फिर फतवा बनाया जाता है। किसी भी गैर मुस्लिम से आप मोहब्बत करना शरण नाजायज़ और हराम है, नहीं तो खात्मा कुफर का अंदेशा है। इतना ख़तरनाक मसला है, पता है लोगों को आजकल, ये मसला भी लोगों को नहीं पता। उनकी हमदर्दी रख सकते हैं और उनसे आप उनकी मदद कर सकते हैं, गरीब हैं तो उनकी माली मदद कर सकते हैं, आप उनके साथ हुस्न सुलूक से पेश आएँ, आप उनके साथ अखलाक से पेश आएँ, उनकी मुसीबत में आप काम आएँ, आप सब कुछ करें उनके साथ, लेकिन मोहब्बत नहीं। मोहब्बत क्यों, वजह उसकी क्या है? मुफस्सिरीन और मुहद्दिसीन फरमाते हैं उसकी वजह यह है कि मोहब्बत नाम है दिल से दिल मिलने का। तो जब दिल से दिल मिल जाएंगे तो टेक्नोलॉजी ट्रांसफ़र हो जाती है अक्सर। अब देखें इसकी दलील, तो इसकी दलील क्या है? आज हम लोग देखते हैं कि बहुत से लोग अमेरिका गए, बाहर के ममालिक में गए, तो वहाँ उन लोगों के, चूँकि बाप गैर मुस्लिमों में अक्सर अखलाक भी देखने में आता है और अपनी बात के खड़े होते हैं, उनकी बेमानी वगैरह वो लोग नहीं करते, तो बाप लोग इतने ज़्यादा मुतासर हो जाते हैं कि इतने ज़्यादा इंस्पायर हो जाते हैं कि जब वो आते हैं अपने मुल्क में, पाकिस्तान अपने मुल्क में, तो फिर क्या होता है, फिर वो गालियाँ देते हैं। खुद मैंने अपने कानों में सुना कि अपने मुसलमानों को गालियाँ देते हैं, अरे मुसलमान तो ऐसी की तैसी, मुसलमान तो ये करते हैं, अरे वहाँ जाके देखो कैसे ज़बरदस्त लोग होते हैं। और दिल से एक होता है ना तारीफ़ करना, दिल से गालियाँ यानी दे रहे होते हैं मुसलमानों को और उनकी तारीफ़ें कर रहे होते हैं, उनकी शान में कसीदे पढ़ रहे होते हैं। अरे भाई बाहर रहने का मतलब ये थोड़ी है कि अपने मज़हब को भूल जाओ, ईमान को भूल जाओ। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ तक फरमा दिया कि हर हालत में एक मोमिन, चाहे वो फासिक फाजिर गुनाहगार कितना ही पलीत क्यों ना हो, कितना ही गुनाहगार क्यों ना हो, चाहे कैसे ही यानी बदकिरदार मुसलमान अगर क्यों ना हो, हर हालत में किसी भी काफिर से बहुत अच्छा है, क्योंकि ईमान का माल रखता है, ईमान अल्लाह की वहदानियत तौहीद के ऊपर ईमान रखता है वो। लेकिन आज ये हदीस शरीफ किसी ने सुनी कभी और किया, जो भाई कुफार की जो अच्छाइयाँ हैं, अल रसूल अल्लाह उसने इरशाद फरमा दिया, सहाबा कराम ने सवाल किया था, या रसूल जब काफिर लोग जहन्नम में जाएंगे, दायमी जहन्नम में जाएंगे, और कुरान पाक में अल्लाह ने ऐलान फरमा दिया कई जगह, तो फिर जो वो नेक अमाल करते हैं तो उसका क्या होगा? नेक नहीं किया तो भाई काफिर भी करते हैं ना, उनमें भी अच्छे लोग होते हैं, इंसानियत होती है, और बहुत लोगों की नहीं है, भलाई के काम भी करते हैं, जैसे मदर टेरेसा थी, तो वो लोग भी तो है ना, इनको नोबेल प्राइज़ अमन का मिला था, बहुत से ऐसे लोग हैं और ऐसे ऐसे उन्होंने इन्वेंशन इजादे किए हैं कि मुसलमान भी बहुत फ़ायदा उठा रहे हैं। और करें जैसे सर्जिकल इक्विपमेंट का बनाना हो गया, और ये जो पहला दिल का बाईपास ऑपरेशन किसने किया था, ये सारे कौन गैर मुस्लिम ही होते, आज मुसलमान भी हम फ़ायदा उठा रहे हैं। लेकिन वही बात कि बेचारे ईमान ना होने की वजह से कानून के हिसाब से जो है अल्लाह पाक ने जो ऐलान फरमाया, भाई उस हिसाब से तो जहन्नम में जाना है उनको। तो सहाबा कराम ने फरमाया कि वो जो नेक अमाल कर रहे हैं वो किस खाते में गए, तो फरमाया उनको उनकी नेकियों का सिला दुनिया में दे दिया जाएगा, लेकिन आखिरत में उनका कोई किसी किस्म का हिस्सा नहीं है। तो भाई आज जो ये जो हमारा ट्रेंड बन गया है कि हम लोग सुन्नतों से दूर भाग रहे हैं और बिल्कुल एक इंग्लिश कल्चर हमारे अंदर अच्छी तरह से सराइयत कर चुका है, तो इससे बचें, अल्लाह ना करे खात्मा ख़राब ना हो जाए कहीं अगर यही मामला चलते रहे। हदीस शरीफ जो बताई जा रही हैं या आप सल्लम के हवाले से बात की जा रही है कि उन्हीं के साथ उसका हशर होगा, कि भाई मोहब्बत जो है वो नहीं करनी। मोहब्बत से क्या होता है कि मोहब्बत नाम है दिल से दिल मिलने का, मसला समझने, मोहब्बत नाम है दिल से दिल मिलने का, जब दिल से दिल मिल जाता है तो टेक्नोलॉजी ट्रांसफ़र हो जाती है। अब किसी गैर मुस्लिम से मोहब्बत कर ली तो फिर थोड़े अरसे में उसके कुफ्री अकायद अच्छे लगने लगते हैं। कितने ऐसे लोग हैं जो बाकायदा क्रिश्चनों के साथ उठते बैठते हैं, उनकी क्रिसमस उनके साथ पार्टिसिपेट करते हैं। बाहर के मुल्क की बात नहीं कर रहा, यहीं पाकिस्तान की बात कर रहा हूँ, पाकिस्तान में लोग बाकायदा क्रिसमस में, हैप्पी न्यू ईयर में उनके घरों पर जाते हैं और बाकायदा ड्रिंक्स भी करते हैं, सारी चीज़ें, क्योंकि मोहब्बत हो गई ना, मोहब्बत हो गई, नाम भी मुख्तलिफ किस्म के रख लेते हैं, वक़ार है तो विक्की कर दिया। भाई सोचना चाहिए, विक्की विक्की क्या चीज़ है, वक़ार नाम है तो कुरान में लफ्ज़ आया वक़ार का, वक़ार से विक्की हो गया, क्यों मज़ा नहीं आ रहा इस्लाम में, क्यों चिढ़ आ रही है इस्लाम की चीज़ों से, क्या हो गया आखिर? तो ये ज़रा सोचना चाहिए हम लोगों के, हम कहाँ जा रहे हैं, कि हमारे बाप दादा कौन नौज़ुबिल्लाह कोई पीटर थे, हनुमान थे, ऐसा तो नहीं है भाई। हम लोग तो मुसलमानों की औलाद हैं, तो हमें तो दूसरा माहौल मिला है कुरान और हदीस शरीफ का, तो हम लोग किस रुख के ऊपर जा रहे हैं? आखिर हम लोग कब लगाम देंगे अपने मामलात को, अपने बीवी बच्चों का ख्याल हम कैसे रखेंगे? यानी आज हम अपनी औलादों को देखते हैं, अगर कोई बच्चा छोटा हो और वो चूल्हे की तरफ जा रहा हो और आग जल रही हो, तो हम बच्चे को दौड़ के बचाते हैं कि कहीं बच्चा आग में हाथ ना डाल दे, माँ भी चीखेगी, बाप भी चीखेगा, या कहीं से गिर रहा हो बच्चा और बाउंड्री ना हो किसी छत के ऊपर, दौड़ के पकड़ते हैं कि बच्चा हलाक ना हो जाए। तो भाई दुनिया की तो उतनी फिक्र, लेकिन जो हम बच्चों को माहौल दे रहे हैं हैं बिल्कुल कुफ्रिस्तान का, तो फिर उसका अंजाम फिर जहन्नम की सूरत में तो निकलेगा मरने के बाद, और माँ बाप की खबर अलग पिटेगी। یہ بھی احادیث مبارکہ میں آپ صلی اللہ علیہ وسلم مضمون بتا چکے کہ نیک اعمال کی نیک اولادیں جو ہوتی ہیں وہ صدقہ جاریہ کی شکل میں ہوتی ہیں اور ان کا ثواب ماں باپ کو ان کی قبروں میں ملتا رہے گا. اور اسی طرح گناہ جاریہ کا بھی معاملہ ہے, اولادیں جب گناہ کریں گی تو ان کی قبر پٹتی ہے ماں باپ کی. اب سوچنے والی بات ہے وہ ان کا یا قصور وہ تو مر گئے, وہ اس لیے اس کے بارے میں علماء کرام فرماتے ہیں کہ اس لیے عذاب دیا جاتا ہے والدین کو, خاص طور پہ باپ کو, کہ جو تم ماحول دے کر آئے تھے اس کا نتیجہ یہی نکلنا تھا اس وجہ سے. ہاں تم نے اپنے حساب سے کوشش کی ہوتی تقوی سے رہنے کی اور خود بھی اور بچوں کو وہی تعلیم دی تھی وہ الگ بات تھی, بچے نہیں عمل کرتے تم بری ذمہ تھے, لیکن تم نے تو کوشش ہی نہیں کی, تم تو وہ ماحول دے کے مرے کہ خود بھی ہم تو ڈوبے ہیں سنم تمہیں بھی لے کے ڈوبیں گے, تو تم اس حالت میں مرے. گھر میں تم نے ٹی وی چھوڑ کے تم مرے, ایل سی ڈی, ناچ گانا, فلمیں سب دیکھ رہے تھے تمہارے بیوی بچے. اس کے بعد تم نے سب اپنے بیوی کو, تم نے اپنے بیٹیوں کو, تم نے اپنے بیٹوں کو بڑے بڑے موبائل مہنگے سیٹ ان کو لا کے دے دیے جس میں وہ سارا دن ننگی فلمیں دیکھتے رہتے تھے. کیا ہوگا اس کے اوپر عذاب آئے گا, اس پہ پکڑ ہوگی کہ تم اس حالت میں مرے. تو آج ہم دیکھیں تو صحیح کہ ہم لوگ کیا ماحول ہم نے اپنے گھر کا رکھا ہوا ہے اور خود ہم نے اپنے گھر میں کیا ماحول دیا ہوا ہے. کوئی احساس ہے ہم لوگوں کو کہ ہمیں ایک دن مرنا ہے, اللہ کے آگے کھڑا ہونا ہے, اللہ کو جواب دینا ہے؟ یہ تو دنیا چند روز ہے, کتنی پاکستان کا جو ایوریج ایج ہے کتنی آ رہی ہے, 50-55 سال بتاتے ہیں ڈاکٹر, پاکستان کی جو ایوریج ایج ہے 50-55 ہے بہت. تو بس اب کوئی اتنی عمر کے بعد اگر کوئی جی رہا ہے یا پہنچ گیا تو مبارک ہے, شکر ادا کرے. تو ٹائم ہے کہاں, اب جو جی رہا ہے وہ بونس کے اوپر ہے, بونس کے اوپر ہے. لیکن پلاننگ ایسی سبحان اللہ ہزاروں سال کی, جیسے آب حیات پیا ہوا ہے مرنا ہی نہیں ہے, 2-4 ہزار سال تک ہم جئیں گے, اتنی لمبی پلاننگ, لانگ ٹرم پلاننگ ہوتی ہے. تو بھائی یہ بڑی خطرناک چیز ہے. آپ نے باقاعدہ ایک چارٹ بنا کے امت کو سمجھایا, ایک مربع بنایا آپ وسلم نے, ایک بار چار اس طرح چوکور جس کو کہتے ہیں اسکوائر, آپ نے وہ بنا کے صحابہ کرام کو سمجھایا اور فرمایا کہ بیچ میں آپ نے لائن ایک ڈرا کری, بیچ میں لائن ڈرا کری, اور اس لائن جو تھی بیچ میں لائن جو ڈرا کری وہ ایک لائن جو ہے وہ اسکوائر کے تھوڑی سی باہر نکل رہی ہے, 1 انچ تھوڑی سی سے گردن نکلتی ہے نا, اس طرح سے وہ لائن کو باہر نکال دیا اس کو لائن کو, اور اس بیچ میں جو لائن ڈرا کری اس کے دائیں بائیں بیچ میں چھوٹی چھوٹی آپ نے لکیریں اور ڈرا کر دی, جیسے پسلیاں ہوتی ہیں اس طرح سے. پھر آپ نے اس کی تشریح میں فرمایا کہ یہ جو اسکوائر ہے یہ دنیا کے اندر انسان آ گیا, اور یہ جو بیچ میں جو لائن میں نے ڈرا کری ہے بنائی ہے یہ ہے انسان کی عمر زندگی, صحیح ہے, اور بیچ بیچ میں جو پسلیوں کی طرح سے سائڈ میں چھوٹی چھوٹی جو لکیریں یہ اس کے حوادث, پریشانیاں, مصیبتیں, بلائیں, بیماریاں اور ملک الموت کا پیچھا کرنا, یہ ساری چیزیں شر والی اس کے ساتھ چپٹ گئی ہیں, پیچھے لگی ہیں. کب موقع ملے اور ہم اس کا کام اتاریں. اور مزید اب یہ جو اس کی جو عمر ہے, عمر اس کی خواہشات بھی ہیں, اس کی خواہشات بھی اس کے ساتھ چل رہی ہیں کہ یہ بھی کر لوں وہ بھی کر لوں, خواہشات کا سلسلہ بہت طویل ہے. اب یہ جو بارڈر جو ہے اسکوائر اس سے کراس 1 انچ جو لائن اوپر جا رہی ہے, آپ سب نے ارشاد فرمایا کہ بارڈر تک اس کی عمر ختم ہو گئی, یہاں اس کی اینڈنگ لائن ہے, موت کا وقت آ گیا. لیکن یہ جو 1 انچ مثال کے طور پہ جو لائن باہر جا رہی ہے مربع کے, یہ وہ اس کی خواہشات ہیں جو موت کے بعد کی ہیں. ساری بات سن, یعنی اس نے بہت لمبے لمبے جو ہے اس نے پلان بنائے ہوئے. بھائی موت تو تمہاری ابھی سر پہ کھڑی ہے اور تم آگے پلاننگ کر رہے ہو 50 سال بعد کی. کتنے ایسے ایسے لوگ ہوتے ہیں جو 60 سال کے ہوتے ہیں, 70 سال کے ہوتے ہیں, 75 سال کے ہوتے ہیں, خود ایسے لوگ ملے اور انہوں نے اس غم میں ابتلا پایا کہ میں 2 پلاٹ خریدنے کے چکر میں اور ایک ہاتھ سے نکل گیا اور دوسرا نے خرید لیا, ہو اب میں دوسرا پلاٹ لینے جا رہا ہوں, جبکہ خود کروڑ پتی عمر کتنی ہے, 75-80 سال. وہ یہ بھی نہیں کہ بچوں کی نہیں تم کرو گے, بچے تو ویسے ہی کروڑ پتی ہیں. تو بھائی یہ کیا ہو رہا ہے؟ یہ تو پتہ چلا کہ بھائی سامہ 100 برس کا ہے, پل کی خبر نہیں. بالکل آپ سلم کی جو حدیث شریف کا بہترین زبردست شعر کسی اللہ والے کا شعر ہے کہ آگا اپنی موت سے کوئی بشر نہیں, سامہ 100 برس کا ہے مگر پل کی خبر نہیں. تو بھائی اس لیے حضرت سفیان ثوری رحمۃ اللہ نے ارشاد فرمایا کہ دنیا میں کسی نے کہا تھا حضرت کوئی نصیحت کر دے تو نا, یہی فرمایا تھا کہ بس بہت مختصر جامع نصیحت ہے, بس کام بن جائے گا تمہارا دنیا کا بھی آخرت کی بھی. کہ دنیا کے لیے اتنی محنت کرو جتنا دنیا میں رہنا ہے, دنیا میں اتنی محنت کرو جتنا یہاں رہنا ہے, اور آخرت کے لیے اتنی محنت کرو جتنا وہاں رہنا ہے. صحیح ہے بھائی, لیکن ہم دنیا کے لیے اتنی محنت کرتے ہیں جیسے آخرت کی کرنی چاہیے, صحیح, اور آخرت کی نہیں اتنی محنت کرتے ہیں جتنی دنیا میں کرنی چاہیے. بھائی ٹائم پیریڈ تو دیکھیں کہ ٹائم پیریڈ ہے کہاں, کتنا شارٹ ٹائم ہے. تو جو جس قوم کی مشابہت اختیار کرے گا, جو جس سے محبت رکھے گا اسی کے بعد اس کا حشر ہوگا, اور جو جس سے محبت رکھے گا اسی کے ساتھ اس کا حشر ہوگا. اب یہی محبت جب کسی अल्लाह वाले से आदमी कर लेता तो यहाँ भी अब टेक्नोलॉजी ट्रांसफ़र हो जाती है, नस्बत माल्ला मुंतकिल हो जाएगी। वो जो शेख के किसी अल्लाह का वो वली अगर है कोई अल्लाह वाला और जब उससे मोहब्बत कायम कर ली तो फिर क्या होगा, टेक्नोलॉजी अब ट्रांसफ़र होगी। इख्तलात की बरकत से, सोबत की बरकत से मोहब्बत होगी ना, दिल से दिल मिल गया तो अब दिल से दिल मिलने से क्या होगा, शेख कोई अल्लाह का वली अगर होगा तो उसकी अशबारी आहोफ होगा वो उस मुरीद के अंदर मुंतकिल हो जाएगी, आने वालों के अंदर। शेख का तकवा जो होगा वो आने वालों के अंदर, उनके अंदर भी तकवा मुंतकिल हो जाएगा। शेख के जो अकायद और अमाल होंगे वो भी आने वालों के अंदर अकायद और अमाल मुंतकिल हो जाएंगे। तो भाई ये चीज़ सोचनी चाहिए, कितनी शानदार चीज़ है भाई। तो बस यहाँ मोहब्बत के बारे में बता दिया, बाकायदा आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म दिया है कि सिवाय मुत्तकी के मोहब्बत करना जायज़ नहीं है। मोहब्बत अगर करो माँ बाप से करें, बीवी बच्चों से करें, वो एक अलग मामला है, हलाल चीज़ है। लेकिन किसी काफिर, किसी गैर, अगर कोई मुसलमान भी बिलफर्ज है लेकिन अगर वो फासिक फाजिर है, बदकिरदार है, तो उससे भी मोहब्बत करना सही नहीं है ज़्यादा। नहीं तो उसके बदअमालियाँ जो होंगी वो अच्छी लगने लगेंगी और हम उसकी सोबत का असर हम पे पड़ेगा और वही अमाल करने लगेंगे जो वो कर रहा है, सही है। तो इसलिए ये बड़ी बारीक बता दिया मसला, जो आज लोगों को इस बारे में कुछ इस बारे में इतनी खबर नहीं है। बाकी किसी को हकीर समझना, बुरा समझना, इसका ये मतलब नहीं है कि आदमी किसी को बुरा या हकीर समझना शुरू कर दे। अपना ईमान बचाना ये मकसद है, मकसद क्या है, अपना ईमान बचाना है और ताल्लुक माल्ला उसको हासिल हो जाए। तो भाई ये रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जो मामलात हैं बहुत ही दरगुजर वाले, रहमत वाले तो हैं ही, लेकिन भाई बहुत सख्त भी हैं, ये समझ लीजिए। तो सुन्नतों पर अमल करें, यहूद नसारा के कल्चर से इज्तनाब करें, खाना बैठ के खाया करें दस्तरखान के ऊपर, और हर सुन्नत पर अमल करें। तो खाना तो एक मिसाल के तौर पे बता दिया, इसी तरह हर गुनाहों से बचें। और आप सल्लम की ख़ास क़ुरब हासिल करने का तरीक़ा आप सल्लम ने यह भी फरमा दिया कि एक बार हज़रत माज़ बिन जबल रज़ी अल्लाह ताला अन्हु, जब आप सल्लम उन्हें यमन का गवर्नर बना के भेज रहे थे, तो जब वो जाने लगे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ए माज़, जब तुम मदीने आओगे तो शायद मुझे अब ना पाओ, यानी मेरी वफ़ात हो चुकी होगी। तो ये सुनकर हज़रत इमाम अपना माज़ रज़ी अल्लाह ताला अन्हु रोने लगे। तो उन्होंने बहुत, जब रोने लगे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने उनको तसल्ली दी, लेकिन उनको जो तसल्ली दी थी लेकिन क़यामत तक आने वाले हर अपने उम्मती को, आशिक रसूल को एक सुकून वाली मज़ेदार तसल्ली देगा। क्या फरमाया कि ए माज़, एक बात याद रखना, उसे मेरा ख़ास ताल्लुक़ मिलेगा, उसे मेरा ख़ास ताल्लुक़ मिलेगा और उसे मेरा ख़ास क़ुर्ब अता होगा। किसको ख़ास ताल्लुक़ मिलेगा, ख़ास क़ुर्ब मिलेगा और वो मेरे इंतहाई करीब है। उसे मेरा क़ुर्ब मिलेगा, मेरे इंतहाई करीब है। किसको, जो शख्स मुत्तकी होगा, चाहे वो कहीं भी हो और कोई भी हो, चाहे वो कोई भी हो। उसे मुराद यहाँ रंग और नस्ल का मामला, तासुबबाजी का आप सब ने ख़त्म फरमा दिया। भले अरबी नहीं हो, भले अजमी हो, सिर्फ साहिब ईमान होना शर्त है। तो यहाँ चाहे कोई भी हो, ये चीज़ ख़त्म करी। दूसरी फरमाया कि चाहे कहीं पर भी हो, यहाँ फासले ख़त्म कर दिए, यहाँ फासले ख़त्म कर दिए कि ज़मान व मकान की पाबंदियों से आज़ाद के। फासले इश्क में कोई अहमियत नहीं रखते। जब आप सल्लम का क़ुरब अता होता है, जैसे भी शुरू में बताया था, घर बैठे भी क़ुरब अता हो जाता है, घर बैठे भी ज़्यारत हो जाती है आप सल्लम की। ये यहाँ आप सल्लम ने फासले ख़त्म कर दिए। तो किसको आपने इरशाद फरमाया, ख़ास क़ुरब किसे मिलेगा, जो मुत्तकी होगा, गुनाहों से बचने वाला होगा। तो भाई मुत्तकी लोगों के ये मज़े होते हैं। तो भाई ऐसे लोगों की नहीं है, ऐसे लोगों की नहीं है जो है आप सल्लम के जो मामलात होते हैं, तो बस वो कुछ और ही होते हैं फिर। तो लेकिन अब इसको आदमी ये समझना शुरू कर दे कि भाई अब हर एक कोई इंसान ये मज़े कर सकता, तो ऐसा नहीं है। हर चीज़ की कीमत होती है, बग़ैर कीमत के कोई चीज़ नहीं मिलती। हमने आपने टोपी भी अगर पहनी हुई तो भाई हमने कुछ कीमत दी होगी, 200-400 रुपये जो भी पैसे दिए, टोपी आई ना। तो रसूल अल्लाह वसलम का क़ुरब ऐसे ही मिल जाएगा, बग़ैर क़ुरबानी के, बग़ैर मुजाहदे के, बग़ैर तकवे के, है ना। दुनिया का एक पलीत इश्क किसी को हासिल करना होता है तो उसके लिए तो वो बड़े जतन करता है, वो भी बड़ी तगोतौ के बाद हासिल होता है, जूते भी पड़ते हैं, जलील भी होता है, पिटता भी है, उसके बाद उसको शायद उसको वो कुछ मिल जाता है थोड़ा बहुत, जिसमें सिवाय जिल्लत और रसवाई के कुछ नहीं होता। तो जब पलीदगियों में ये मामला आते हैं तो अल्लाह और रसूल का इश्क, उनके मामला कहाँ से शुरू होंगे, बग़ैर ऐसी हवा में, बग़ैर मेहनत के, बग़ैर मुजाहदात के, बग़ैर तकवे के, बग़ैर सुन्नतों पर अमल करने के। और सबसे बड़ी भाई इनाम क्या है, कुरान पाक में अल्लाह ने ऐलान क्या फरमा दिया, ये भी सुन लीजिए। आप सल्लल्लाहु अलैहि वसल्लम ने, अल्लाह तबारक तआला ने कुरान पाक में इरशाद फरमा दिया, कुल इन कुंतुम तुहिब्बुनल्लाह, कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप मोमिन मर्दों से कह दीजिए, मुसलमानों से कह दीजिए, मोमिनीन से कह दीजिए, क्या कह दीजिए, अगर तुम चाहते हो कि अल्लाह, अगर चाहते हो अल्लाह उनसे मोहब्बत करने लगे, अल्लाह उनको चाहने लगे, अल्लाह की मोहब्बत हासिल करने का अल्लाह ख़ुद तरीक़ा बता रहे हैं, अल्लाह ख़ुद बता रहे हैं मैं तुमसे मोहब्बत करना शुरू कर दूंगा, हमें कहलवा रहे हैं अल्लाह पाक, एक ऐसा फार्मूला, ऐसा एक पैटर्न, میرے بندے ان سے آپ کہہ دیجئے، اے محمد صلی اللہ علیہ وسلم سے کہہ دیجئے کہ وہ آپ کی اتباع کریں، آپ کی نقل کریں، آپ کی سنتوں پہ عمل کریں، تو ان کی برکت سے میں ان کو اپنا مقرب بنا لوں گا، ان سے محبت شروع کر دوں گا، ان سے پیار کروں گا. بتائیے کس کی کس وجہ سے، واسطہ کیا رکھا اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وسلم؟ جو اپنے نبی کا نہیں وہ اپنے اللہ کا بھی نہیں، کسی کا نہیں ہے وہ، جو اپنے رسول اللہ صلی اللہ علیہ وسلم کا نہیں ہے، اپنے نبی کا نہیں ہے. تو اللہ پاک نے اپنا مقرب بننے کا، پیارا بننے کا، اور یہ کہہ دیا میں محبت کروں گا، وہ میں محبت ان سے کروں گا، پھر وہ بندے مجھ سے محبت کریں گے، پھر گاڑی چل پڑے گی. کس عمل کی برکت سے جب وہ لوگ آپ کی اتباع کریں گے، آپ ان سے کہہ دیے فتبعونی یحببکم اللہ، کہ وہ ان سے اللہ پاک اس کے فتبعونی کے بعد اللہ فرمانے گا، اتباع کے بعد، آپ وسلم کی اتباع کے بعد فرمایا جا رہا ہے، پھر اللہ پاک ان سے محبت شروع کرے گا، ان بندوں سے جو لوگ آپ وسلم کی اتباع کریں گے. آج ہم لوگ رسول اللہ علیہ وسلم کی کتنی اتباع کر رہے ہیں، اور آگے کیا اعلان فرما دیا کہ اللہ پاک پھر اس کے بعد سارے گناہوں کو بھی بخش دیں گے. تو رسول اللہ صلی اللہ علیہ وسلم کی ذات اتنی پیاری، اتنی بابرکت، اتنی حسین کہ آپ صلی اللہ علیہ وسلم سے جیسا حسین نہیں، آپ صلی اللہ علیہ وسلم سے جیسا وہ پیارا نہیں. حضرت بی بی عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں، ہماری ماں فرماتی ہیں کہ زلیخا نے حضرت یوسف علیہ السلام کا جو حسن دیکھ کے اپنی انگلیاں کاٹ ڈالی تھیں، اور انہوں نے فرمایا کہ رب محمد کی قسم، اگر زلیخا کی سہیلیاں میرے محمد کو دیکھ لیتی تو اپنے کلیجے کو کاٹ ڈالتی. رسول اللہ علیہ وسلم کا کیسا حسن ہوگا، کوئی تصور نہیں کر سکتا، ایسے حسین تھے آپ صلی اللہ علیہ وسلم. اور فرماتے تھے کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک کنواری حسین و جمیل، بی بی عائشہ رضی اللہ تعالیٰ فرماتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک کنواری حسین و جمیل دوشیزہ لڑکی سے زیادہ شرمیلے تھے، کہ آپ صلی اللہ علیہ وسلم شرم و حیا کی وجہ سے نظر اٹھا کے کسی کو نہیں دیکھتے تھے، نیچے منہ کر کے بات کرتے تھے. کیا آپ صلی اللہ علیہ وسلم کی وہ ہوگی، اور سراپا خوشبو تھے. صحابہ کرام جو تھے، آپ صلی اللہ علیہ وسلم کا پسینہ مبارک کو جسم سے نکال کے، کبھی ٹپک رہا ہوتا تھا پسینہ، تو آپ صلی اللہ علیہ وسلم صحابہ کرام جو تھے وہ نکال کے اپنے عطر میں ملایا کرتے تھے، پھر پوچھتے تھے آپ صلی اللہ علیہ وسلم یہ تم نے کیا کیا عطر میں، میرا پسینہ کیوں ملا رہے ہو؟ انہوں نے کہا یا رسول اللہ، آپ کے پسینے کا ایک قطرہ بھی اپنے عطر میں ہم ڈالتے ہیں تو اس عطر میں ہزاروں گنا اس کی خوشبو میں اضافہ ہو جاتا ہے. سراپا خوشبو، سراپا حسن، سراپا معطر، سراپا نور. یہاں تک آپ نے ارشاد فرمایا کہ میری حقیقت میرے رب کے سوا کوئی نہیں جانتا، میری حقیقت میرے رب کے سوا کوئی نہیں جانتا. یہاں تک علماء کرام نے کتابوں میں لکھا ہے کہ آپ صلی اللہ علیہ وسلم کو جو بول براز تھا، جس کو ہمارا جیسے فضلہ کہلاتا ہے، تو وہ بول براز نہیں تھا آپ صلی اللہ علیہ وسلم کا، باقاعدہ زمین شخ ہوتی تھی، اور اس میں جب بول براز ہوتا تھا تو پھر وہ کورڈ ہو جاتی تھی زمین، اور اس کے بعد اس میں سے پھول پتیاں نکلتے تھے اور خوشبوئیں پھیل جاتی تھیں، تو کچھ نہیں کہہ سکتے کہ کیا تھا. تو یہ بڑے راز کی بات ہیں، اس لیے آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم میری حقیقت میرے رب کے سوا کوئی نہیں جانتا. اور صحابہ کرام کو ایک دفعہ فرمایا کہ تم میرے جیسے نہیں ہو. جب کثرت سجدہ، کثرت تلاوت، کثرت ذکر جب صحابہ کرام نے کری، اب نئے نئے کچھ ایمان لوگ لے کر آئے، تو جب آپ صلی اللہ علیہ وسلم کو جب معاملات انہوں نے دیکھے تو ان پر ایک وجدانی حال طاری ہو گیا، ان ایمان لانے والوں پر، نئے نئے صحابی بنے، تو ایک نے کہا خدا کی قسم میں شادی نہیں کروں گا، ایک نے کہا میں کاروبار نہیں کروں گا، ایک نے کہا میں کوئی کام دھندا نہیں کروں گا، بس ہر وقت اللہ اللہ کروں گا. جب آپ صلی اللہ علیہ وسلم تک یہ بات پہنچی، نئے نئے ایمان لائے تھے، تربیت ہوئی نہیں تھی، تو آپ نے ان کی اصلاح فرمائی کہ بھائی یہ تم لوگ کس طرح کی باتیں کر رہے ہو، میرا یہ طریقہ ہی نہیں ہے، میں نے شادیاں بھی کیں، مجھ سے بچے بھی میرے ہوئے، میں نے کاروبار بھی کیا، میں نے نوکریاں بھی کیں، میں نے سارے معاشرت کو میں لے کے چلوں، بس جو میرے طریقے پہ قائم رہے گا وہی مسلمان کہلائے گا. یعنی رہبانیت نہیں ہے اسلام میں. وہ پھر آپ نے یہ بھی ارشاد فرمایا کہ میری نقل مت کرو، کیونکہ تم میرے جیسے نہیں ہو، میرے جیسے نہیں ہو تم. اور یہاں تک آپ نے ارشاد فرمایا میرا رب مجھے کھلاتا اور پلاتا ہے، میرا رب مجھے کھلاتا اور پلاتا ہے. بھائی جب حضرت بیوی مریم علیہ السلام کو جب اللہ پاک کھلا سکتے تھے اور پلاتے تھے، باقاعدہ قرآن پاک میں یہ مضمون ہے، کیا رسول اللہ صلی اللہ علیہ وسلم کو کیا غیبی کوئی چیزیں دینا کوئی اشکال ہے اس میں؟ ہیں تو جبکہ آپ صلی اللہ علیہ وسلم تو امام الانبیاء ہیں، بی بی مریم ان کا درجہ تو آپ صلی اللہ علیہ وسلم کے بہت بعد میں آتا ہے وہ، تو رسول اللہ صلی اللہ علیہ وسلم کو فرما بھی دیا کہ اللہ ہی مجھے کھلاتا اور پلاتا ہے. اور آپ صلی اللہ علیہ وسلم جس طرح ہم اپنے آنکھوں سے سامنے دیکھتے ہیں، اس طرح سے آپ صلی اللہ علیہ وسلم اپنے پیچھے سے ایسے دیکھتے تھے. یہ معجزات نبی صلی اللہ علیہ وسلم میں سے تھے. جنات آپ صلی اللہ علیہ وسلم کے پاس کتنے آتے تھے، پورے پورے جناتوں کا وفد آتا تھا اسلام سیکھنے کے لیے اور تعلیم حاصل کرنے کے لیے. کیا کہنے آپ وسلم کے، ہماری وہ زبان ناپاک گندی ہماری زبان، ہم کیا آپ وسلم کا ذکر پاک کریں، ہم اللہ پاک ہمیں پاک کر دے آپ وسلم کے ذکر پاک سے، ہم جیسے ناپاکوں کو. تو بھائی ہم نے کس کو چھوڑا ہوا ہے؟ دل خون کے آنسو ہوتا ہے، سراپا خوشبو، سراپا حسن، سراپا معطر، جن کے وسیلے سے، جن کی سنتوں پر عمل کرنے سے دنیا بھی سنورتی ہے، آخرت بھی سنورتی ہے، قبر بھی چمکتی ہے، اللہ کا قرب بھی ملتا ہے، ولایت بھی ملتی ہے، ولایت تک مل جاتی ہے. اللہ کی جو ولایت ہے جو اولی اللہ کہلاتے ہیں رسول اللہ علیہ وسلم کی غلامی کے صدقے میں تو عطا ہوتی ہے. لوگوں نے کیا فرمایا, حضرت ہمارے پیارے مرشد اللہ ان کی قبر کو نور سے بھرے, حضرت والا رحمۃ اللہ ایک بار ارشاد فرمایا جوش میں کہ یہ ولایت کیا چیز ہے, قطب ابدال غوث کیا ہوتے ہیں, فرمایا یہ رسول اللہ علیہ وسلم کی غلامی کے صدقے میں ولایت عطا ہوتی ہے. جو جتنا رسول اللہ علیہ وسلم کا غلام ہوتا ہے, جس درجے کا, جس مقام کا, اس درجے کی اس کو ولایت عطا ہوتی ہے. تو بھائی کس کو ہم نے چھوڑا ہوا ہے, کس کو چھوڑ دیا ہم نے؟ آج جو پوری دنیا میں ہم لوگ ذلیل ہو رہے ہیں, اللہ معاف کرے, پورے دنیا میں ہم دیکھیں کہ کتے کا خون بہ جائے تو مقدمہ چل جائے گا, کتے کو تم نے کیوں مارا, بلی کو کوئی مار دے مقدمہ چل جائے گا, اتنا خیال رکھتے ہیں باہر کے ممالک میں. لیکن کسی انسان کو مار دو اس کو گارڈ آف آنر پیش کیے جائیں گے, اس مسلمان کا خون بہا دو اس کو ٹرافیاں دی جائیں گی, اس کو چیمپئن شپ کا اس کو ریوارڈ ملے گا. بھائی اس کو بہت بڑا کام اس نے کر دیا. آج ہم مسلمانوں کا خون اتنا سستا کیوں ہو گیا؟ کیونکہ ہم نے اپنے نبی کو نہیں سمجھا, ہم نے اپنی نبی کی عزت نہیں کری, ہم نے اپنے نبی صلی اللہ علیہ وسلم سے عشق نہیں کیا, یہ اس کا بوال ہے. آج ہم نے رسول اللہ علیہ وسلم کے نقش قدم کو چھوڑ دیا, آج ہم نے خطوات شیطان کو پکڑ لیا, شیطان کے نقش قدم پہ چل رہے ہیں, رسول اللہ علیہ وسلم کے ہم نے نقش قدم کو چھوڑ دیا, پھر ذلت نہیں ملے گی. آج ہماری مائیں بہنیں اکثر, اللہ ان کو ہدایت دے, کہ بیچاری کس طرح سے باہر نکلتی ہیں بے پردہ ہو کے. یہ کیا نعوذ باللہ کے یہ کون سے اعمال ہیں, یہ کوئی سنت کے اعمال ہیں, یہ کیا کون سے اعمال ہیں, یہ تو شیطانی اعمال ہیں. کالے ٹائٹ پاجامے میں خواتین پھر رہی ہوتی ہیں, اور اب تو شرٹ بھی اور تو ٹی شرٹ میں پھر رہی ہیں, کالے ٹائٹ پاجامے ٹراؤزر, اور اس کے بعد جو ہے پھر اس کا اچکی ہوئی کمیز ہے, اور ساتھ میں ابا بھائی بھی جا رہے ہیں, شوہر صاحب بھی جا رہے ہیں, غیرتیں کہاں چلی گئیں؟ یہ کون لوگ ہیں بھائی؟ یہ مسلمانوں کا طریقہ کار ہے, یہ تو پٹائی نہیں لگے گی. پھر یہ پیٹرول 300 روپے لیٹر نہیں ہوگا تو کیا ہوگا, 50 روپے لیٹر ہوگا. پھر کون سے حکمران آئیں گے؟ حکمرانوں کو گالیاں دینے سے کیا ہوگا؟ رسول اللہ صلی اللہ علیہ وسلم منع فرمائے حکمرانوں کو گالیاں مت دو, کیونکہ جیسے تمہارے اعمال ہوں گے ویسے حکمران آئیں گے. کہہ تو دیا وسلم نے, پھر ارشاد فرمایا جیسے تمہارے اعمال ہوں گے, پھر برے اگر اعمال ہوں گے تو آپ نے آگے باقاعدہ تشریح فرمایا اللہ پاک ان کے دلوں میں ایسی چیزیں ڈالے گا کہ وہ تمہارے خلاف ایسے فیصلے کریں گے جس سے تمہیں تکلیف ہو, اور جب تمہارے اچھے اعمال ہوں گے تو اللہ خوش ہو کے ان کے دلوں میں ایسی چیزیں ڈالے گا جس سے وہ تمہارے لیے نرمی اور آسانی والا پیدا کریں گے. تو بھائی آج ہم دیکھیں کہ اعمال ہمارے پیش ہو رہے ہیں, تو خرابی اوپر نہیں ہے حکمرانوں میں, خرابی ہم عوام میں. یہ آپ صلی اللہ علیہ وسلم ارشاد فرما رہے ہیں کہ جیسے امت کے اعمال ہوں گے ویسے حکمران آئیں گے. تو بھائی خرابی اوپر, آج ہم لوگ تبصرے دیکھتے رہتے ہیں, ٹی وی دیکھتے رہتے ہیں, 4-4 گھنٹے اینکروں کے تبصرے سیاستدانوں کے سنتے رہتے ہیں, وہ سیاستدان اچھا ہے, وہ سیاستدان برا ہے, وہ سیاستدان کافر ہے, وہ سیاستدان مسلمان ہے, اسی میں زندگی گزار دی, پوری 50-50 سال کی زندگی گزار دی, 4-4 6-6 گھنٹے ٹی وی دیکھتے رہیں گے, لانتی کام کرتے رہیں گے, رسول اللہ کی لعنت کی بدعا میں آتے ہیں بد نظری دیکھ کے, اور تبصرے چل رہے ہیں سیاست کے اوپر. ارے بھائی کرنے والے کام کرو نا, جو کرنے والے کام ہیں, ہم جو اپنے گھروں سے یہ لانتی چیزوں کو ہم لوگ نکالیں, ٹی وی کو نکالیں, موبائل سیٹ کو نکالیں, یہ گندی چیزیں بچے دیکھ رہے ہیں, گھر والے دیکھ رہے ہیں, اخلاق تباہ ہو رہے ہیں. 6-6 8-8 گھنٹے کتنے فون آ رہے ہیں, خدا کی قسم کھا کے بات بتا رہا ہوں, کتنے لوگ بتا رہے ہیں سر گھروں میں رات کو 12-12 گھنٹے صرف واش روم جاتے وقت اور کھانا کھاتے وقت بچے بچیاں جو ہیں یا کسی مجبوری میں جیسے باہر گئے ہیں تو اس وقت وہ موبائل نہیں دیکھتے, ورنہ جو وقت مل رہا ہے 24 آور صرف موبائل رہ گیا, اور شہوت سے بھرے ہوئے چیزیں دیکھے جا رہے ہیں. چھوٹے چھوٹے بچے 10 سال سے لے کے اور یعنی 20-25 سال کوئی انلمیٹڈ معاملات ہے, تو موبائل کی گندگی تو وہ چیز ہے, اس میں تو ہم کسی عمر کا تعین بھی نہیں کر سکتے. ایک بچے سے لے کے نابالغ بچے سے لے کے اور ایک 70-80 سال کے بوڑھے تک اکثریت جو ہے سب اسی میں لگے ہوئے, کیا دیندار اور کیا بے دین. اللہ ماشاءاللہ جو تقوی والے ہیں بھائی وہ ہے کچھ احتیاط کرتے ہوں اس سے بچنے کی, تو ایک الگ معاملہ ہے. تو یہ موبائل سیٹ اگر کوئی گناہ نہ بھی کرے تو انسان کے اعمال کو تقوی کو برباد کرنے کی نہیں ہے, یہ ایک موبائل آج کل کافی ہے بس. اس میں جو موسیقی ناچ گانا آ رہا ہے, جو تصویر آتی ہیں, جو ننگی چیزیں اس میں آتی رہتی ہیں, نہ چاہتے ہوئے بھی لوگ کہنا ہم تو نہیں دیکھتے, بھائی نہ دیکھو آئیں گی, نہ دیکھو آئیں گی چیزیں, تو کہاں تک آدمی بچے گا. اچھا ضرورت والے جو لوگ ہوتے ہیں وہ بھی کم ہوتے ہیں, اکثر جو ہوتے ہیں وہ شو بازی میں شوق میں ویسے رکھتے ہیں لوگ موبائل. سوچنے والی بات ہے, یہ موسیقی تو آ رہی ہے, اکثر بتاتا رہتا ہوں اگر ہم موبائل کے اوپر یا ٹی وی کے اوپر خبریں بھی اگر دیکھنا, لوگ میں خبریں دیکھتا ہوں اور تو کچھ نہیں دیکھتا, تو خبروں میں جو بریکنگ نیوز آتی ہے اس میں بیک گراؤنڈ میں میوزک نہیں آتا, موسیقی نہیں آتی, ہر تھوڑی دیر بعد کچھ نہ کچھ ایڈ نہیں آتے رہتے, اس میں میوزک نہیں ہوتی, اس میں عورتیں لڑکیاں نہیں آ رہی, تصویر آ رہی نہیں آ رہی. اگر عورتیں سے کیسے نظر بچائے گا, آدمی کو دیکھنا بھی جائز نہیں آ کسی آدمی کا, کیونکہ ٹی وی پر یا موبائل پر شرعی مسئلہ یہ کسی بھی جاندار کی شکل ہی نہیں دیکھنی ہے. یہ پتہ ہے مسئلہ, سے لڑکی عورت دیکھے گا یعنی وہ اور گناہ, پھر وہ ننگی عورت ہوگی تو اور گناہ, वो तो फिर उसकी उसका अजाब और बढ़ता जाएगा। लेकिन भाई मसला ये है कि अगर कोई आदमी किसी गधा घोड़ा कुत्ता भी अगर देखता है, उसकी शक्ल भी अगर देखता है मोबाइल पे या वैसे तस्वीर की शक्ल में, तो ये गुनाह है। तो बेजान चीज़ें देख सकता है भाई, तस्वीर बनाना ये चीज़ें। तो मौसीकी के ऊपर आफस ने इरशाद फरमाया, यह क़ुरब क़यामत मेरी उम्मत के लोगों को, बाज़ लोगों को सुअर और बंदर बना दिया जाएगा। बार बार ये बताता रहता हूँ कि ये बहुत आम गुनाह फैल चुका है, काश हम लोग इस चीज़ से सबक लें। लेकिन बहुत कम लोग होते हैं भाई जो इतनी ख़तरनाक वही दे सुनकर भी अमल नहीं करते। आपने इरशाद फरमाया कि मेरी उम्मत के बाज़ लोगों को क़ुरब क़यामत उनको सुअर और बंदर बना दिया जाएगा। सहाबा करम परेशान हो गए, डर गए, उन्होंने कहा या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम मुसलमान हूँ, क्या वो मुसलमान होंगे? आपने इरशाद फरमाया हाँ मुसलमान होंगे, ला इलाहा इल्लल्लाह कहने वाले और मेरी रिसालत की गवाही देने वाले होंगे, नमाज रोज़े वाले होंगे। सहाबा करम और परेशान, या रसूल फिर क्या वजह होगी उनकी ऐसे उन पर अज़ाब की? तो आपने इरशाद फरमाया दो बातों की वजह से, मौसीकी गाना बजाना, मौसीकी और गाने बजाने की वजह से। नंबर दो शराब नोशी की वजह से। शराब का नंबर दूसरे नंबर पर आ रहा है, पहले नंबर पे आप फरमा रहे हैं मौसीकी गाना बजाना और एक रात ये लोग यानी कोई यानी गुनाह कोई पार्टी तकरीब जैसे होगी, एक रात ये लोग सारी मस्तियाँ करके सोएंगे, बदमस्त ये काम करके नाच गाना और शराबें पी कर ये लोग सोएंगे, रात में जब सुबह उठेंगे तो सूअर और बंदर बने होंगे। तो भाई कुछ पता नहीं है कि किस वक्त वो तजल्ली अल्लाह के अज़ाब की आ जाए कि वो वक्त ना हो कि हम उसी गुनाहों में मशगूल हों। आज कौन डर रहा है? मौसीकी तो लोग छोड़ ही नहीं रहे, कौन छोड़ रहा है मौसीकी नाच गाना? लोग भी अपने मोबाइल सेट में ऐसी ऐसी ज़बरदस्त ट्यून लगाते हैं कि बस ऐसी ट्यून लगा दूँ कि अब कोई सुने चलते फिरते लोग तो ये फड़क जाए वाभी कि आपने ट्यून लगाई है। बाकायदा अब तो मोबाइल कंपनियों की तरफ से बाकायदा इस्लामिक डायल टून के नाम से जो है वो आती है, कितने चार्जेस दिए जाएंगे आपको पूछो बेवकूफ़ो जाहिलो। ये कोई डायल ट्यून जो होती है म्यूज़िक कोई इस्लामी भी होती है? नाम ही पे वरा गौर करें, इस्लामिक डायल ट्यून, क्या इस्लाम ने कोई डायल ट्यून दिए? अल्लाह और उसके रसूल ने भाई ये ट्यून रखो, ये इस्लामिक यानी लोगों की साइको को ख़राब किया जा रहा है। हाँ जी इस्लाम को नात शरीफ है या कोई मिसाल के तौर पे कोई कलाम है इस्लामिक कोई, तो अब उसकी जो टून आ रही है तो टून तो म्यूज़िक पर आ रही है ना, तो वो कहाँ से जायज़ हो जाएगी? म्यूज़िक बज रहा है वो ख़त्म, हराम हो गई वो चीज़। इसी तरह बहुत से लोग कुरान पाक की आयात को और अजान को वो उसकी मोबाइल की जगह घंटियों की जगह म्यूज़िक की जगह वो डाल देते हैं, ये और उससे ज़्यादा गुनाह है। तो हमारे मशायख ने फरमाया या कुरान पाक को नौकर बनाना है, ग़ुलाम बनाना है। मिसाल के तौर पे वो कुरान पाक की आयत डाल दी, जैसी कॉल आ रही है तो वो कोई सूरत उसमें आने लगी कोई आयत, अब आप क्या कर रहे हैं? आपने लाइन भेजे जब हेलो करेंगे आप ग्रीन बटन दबाएंगे तो वो जो कुरान पाक पढ़ रहा था वो शख्स उसका कुरान पाक बीच में मुनक़ता हो गया। अल्लाह पाक क्या फरमा रहे हैं? कुरान पाक जब पढ़ा जाए तो तवज्जो से सुना करो ताकि तुम पे रहम किया जाए। आपने तो खादिम बना लिया कि कुरान पाक जो है वो आपको इत्तला दे रहा है, भाई साहब आप बहुत बड़े शेठ हैं, ये फना शख्स आपको फ़ोन कर रहा है, कॉल फ़ोन उठा लीजिए। यानी नौकर बना रहे हैं कुरान पाक को, ज़रा गौर तो करें किस किस तरह से ईमान हमारा ख़राब हो रहा है, लेकिन कोई बताता ही नहीं है। ये कौन बताएगा? अल्लाह वाले बताएंगे, क्योंकि बहुत से लोग कहते हैं जी मैं गाने तो नहीं लगाए हुए ना, मैंने ट्यून नहीं लगाई, मैंने तो कुरान पाक लगाया हुआ है, अजान लगाई हुई। तो भाई ये अल्लाह के नाम की बेदबी है, कुरान पाक का एक अदब है, तो ये चीज़ सही नहीं है। और भी 10 चीज़ें होती हैं, दो आप लगा लें, गाने बजाने अगर आपने हटाना है तो अच्छी बात है, आपने एक चीज़ की है तो पूरी अच्छाई करें, तो ये मामला है। तो भाई रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का दिल ना दुखाएं, हम लोग सुन्नतों पर अमल करें, यहूद व नसारा के कल्चरों से इज्तनाब करें, ये बर्थडे और ये जितनी भी गैर शरई तकरीबात जो हैं इससे बचें। आप सल्लल्लाहु अलैहि वसल्लम ने ख़ुद इरशाद फरमा दिया कि जहां अल्लाह की नाफरमानियां हो रही हों वहाँ मत जाओ, वहाँ मत जाओ, जहाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, क्या फरमाया? कि जहाँ अल्लाह की नाफरमानियां हो रही हों वहाँ मत जाओ। आप सल्लम फरमा रहे हैं, कोई मौलवी साहब तो नहीं फरमा रहे। अब ये शादी ब्याह जो होती है, ये जो भी मामलात हो रहे हैं शादी ब्याह के, हम गौर करें कि क्या हो रहा है शादी, मूवी तस्वीर अलग वहाँ पे बन रही होती हैं, इख्तलात अलग होता है और दूसरे जो गुनाह होते हैं वो अलग होते हैं। इसी तरह स्कूल कॉलेज यूनिवर्सिटी कोचिंग सेंटर ये जिले के अड्डे बनते जा रहे हैं। बार बार ये बताता रहता हूँ भाई बचे इन चीज़ों से, अपनी बहन बेटियों को भांजियों को भतीजियों को जहाँ जहाँ आप लोगों का हमारा इख्तियार है वहाँ प्यार मोहब्बत से समझाएँ कि भाई अल्लाह का अज़ाब कहीं ना आ जाए। ये बहुत बहुत सख्त गुनाह है, बहुत ज़िना इस वक्त आम होता जा रहा है। पहले जो यंगस्टर होते हैं वो पहले मोबाइल में गंदी चीज़ें देखते हैं, जब शहवत चढ़ती है फिर पहले जिस तरह प्रैक्टिकल में होता है ना, पहले थ्योरी होती है फिर प्रैक्टिकल होता है, तो पहले घरों में मोबाइल पे देख देख के शहवत से लोग बम बन रहे हैं और फिर उनको ज़राए दे दिए जाते हैं। अब जाओ बाहर की दुनिया में आज़ाद हो लड़के और लड़कियाँ, अब जाके बम बना दिया हमने तुम, अब जाके फट जाओ। यानी क्या मतलब? जो तुमने चीज़ें हासिल की हैं थ्योरी जो तुमने देखी है, जहन दिल तुम्हारा गंदा हो चुका है, शहवत की आग भड़क उठी, अब उसको निकालो। गहरी बात है, एक्शन टू रिएक्शन तो ये सब मानते हैं, न्यूटन का कानून भी था, है ना, क्या था कि हर एक्शन का रिएक्शन होता है। जब एक चीज़ शहवत भड़केगी, उन चीज़ों को देखा जाएगा, शहवत भड़केगी, जब प्रेशर पड़ेगा तो फिर उसको भड़ास निकालनी, तो अब क्या फिर आदमी करेगा, फिर यही ना जाए इस चीज़ें, ये सारे मामला फिर तलाश करता है क्या करूँ क्या करूँ। तो भाई इन चीज़ों से बचें। ये इस वक्त वैसी महंगाई इस वक्त बहुत बढ़ रही है, पेट्रोल 300 के करीब पहुँच रहा है और ग़िज़ाई अजनास कहाँ से कहाँ पहुँच गई हैं, लोग बेचारे परेशान हो रहे हैं, जिसका कोई तसव्वुर नहीं कर सकता। और अभी भी कुछ नहीं बिगड़ा, अगर अभी भी तकवे पर हम लोग नहीं आए तो मामला और ख़राब होंगे, अल्लाह रहम फरमाए। डर है कहीं अल्लाह ना करे ये कहीं मुल्क ही हमारे हाथ से ना चला जाए। इस वक्त जो कहानी हो रही है बहुत ख़तरनाक इस वक्त मामला चल रहे हैं, ये आप लोगों को भी पता नहीं है जो उलमा और मशायख फरमा रहे हैं। अगर यही फरमा रहे हैं कि अगर हमारी बदामाली इसी तरह बढ़ती रहेंगी तो बतौर अजाब अल्लाह की तरफ से आहिस्ता आहिस्ता शिकंजा टाइट किया जा रहा है, हमारी इसलाह के लिए एकदम से नहीं हो रहा कि शायद हम लोग राय रास्त पर आ जाएँ, लेकिन दिल्ली दूरस्थ, किसी में तब्दीली नज़र नहीं आ रही। इक्का दुक्का कोई सही हो जाए तो भाई उससे माशरा नहीं बदलेगा। अक्सरियत अल्लाह को चाहिए कि अक्सर लोग जो हैं हम लोग तकवे की तरफ आएँ, गुनाहों को छोड़ने वाले बने। बार बार कह रहा हूँ गुनाहों को छोड़ने वाले बने। लाख आदमी नमाज़ें पढ़ ले, लाख नवाफिल पढ़ ले, लाख कसरत सजदा तलावत जिक्र अस्कार कर ले, लेकिन अगर गुनाह नहीं छोड़ेंगे तो अल्लाह का अज़ाब नहीं टलेगा। कुरान पाक और हदीस नबी का पूरा मज़मून ये बता दिया, जो कुछ भी बोला गया अल्लाह पाक उसको सबसे पहले बोलने वाले की, बोलने वाले को और हम सब सुनने वाले को उस पर अमल की तौफीक अता फरमा दे। अल्लाहुम्मा सल्ली अला मुहम्मद व अला आले मुहम्मद, या रब्बे करीम या अरहमर राहिमीन। या अल्लाह जो कुछ भी बोला गया सुना गया उसको अपनी बारगाह में कबूल फरमा ले। या अल्लाह हमारा दिल बैठना जो तेरी रज़ा तेरी खुशी के लिए, अल्लाह उसको अपनी बारगाह में कबूल फरमाते हुए हम सब की कामिल मगफरत फरमा। या अल्लाह हम सारे हम सब के तमाम कबीरा सगीरा गुनाहों को बख्श दे, माफ़ फरमा दे। हमारे घर वालों के गुनाहों को बख्श दे, माफ़ फरमा दे। या अल्लाह या अरहमर राहिमीन अपने अज़ाब से, अपनी पकड़ से, अपनी नाराज़गी वाले अमाल से हम सब की हिफाजत फरमा। या अल्लाह हमें तकवे वाली हयात नसीब फरमा, एक एक अमल सुन्नत के मुताबिक करने वाला बना दे। या अल्लाह रसूलुल्लाह सल्लम के हिसाब से जो उनकी जो तर्ज़ हयात थी, अल्लाह पाक उसकी शदीद मोहब्बत हमारे क़ुलूब में डाल दे और एक एक अमल सुन्नत पर अमल करने वाला बना दे। या अल्लाह यहूद व नसारा के तरीक़ों से और गैर मुस्लिमों के तरीक़ों से, उनके कल्चर से, उनके लिबास से, उनकी बूदोबाश से और उनकी हर चीज़ की नक़ाली से अल्लाह हम सब की और हमारे घर वालों की हिफाजत फरमा। या अल्लाह इस्लाम पर मर मिटने वाला बना दे, एक एक सुन्नत पर जान लड़ा के अमल करने वाला बना दे। या अल्लाह हाज़रीन मजलिस में से जिस जिस के दिल में जो भी जायज़ हाजात हैं, अल्लाह तू जानने वाला है, हम सब की जायज़ हाजात को पूरा फरमा दे। या अल्लाह जो भी आए महरूम ना जाए, दुनिया भी बना दे आखरत भी बना दे। या अरहमर रहीमीन। या अल्लाह जितने भी बीमार हैं अल्लाह उन सबको शिफा कुल्ली नसीब फरमा। या अल्लाह जितने भी मुसीबत ज़दा हैं उनकी मुसीबतों को दूर फरमा, जितने भी परेशान हाल हैं उनकी परेशानियों को दूर फरमा। या अल्लाह जितने भी गरीब हैं अल्लाह उनको हलाल से गनी फरमा। या अल्लाह जितने बेरोज़गार हैं उनको जल्द अज़ जल्द बेहतरीन उनको रोज़गार अता फरमा। या अल्लाह सबके कारोबार में और माश में बरकतें अता फरमा, सबको हलाल से गनी फरमा। या अल्लाह हम सबको और तमाम मुतिन मुस्लिमों को आफ़ियत 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 अता फरमा। या अल्लाह पूरे दुनिया में जहाँ जहाँ मुसलमान आबाद हैं उन सब की जान माल इज़्ज़त आबरू की हिफाजत फरमा। या अल्लाह बिलखसूस कश्मीर के मुसलमानों की, इंडिया के मुसलमानों की, हम सब की और तमाम उलमा मशायख मसाजिद मदारिस की और तबलीगी मराकज़ की, खानकाहों की, मदरसों की और अहले हक के जितने शोबाजात हैं उन सब की, हम सब की जान माल इज़्ज़त आबरू की हिफाजत फरमा, आफियत अता फरमा। या अल्लाह पाकिस्तान को नेक सालेह क़यादत नसीब फरमा, इस्लाम को खूब गलबा अता फरमा। या अल्लाह महंगाई का जो अज़ाब आ गया अल्लाह उसको अपनी शान रहमत से ख़त्म फरमा दे, क्योंकि हमारी शमात अमाली की वजह से। या अल्लाह हम सबको कामिल तक़वा नसीब फरमा। या अल्लाह या अल्लाह या अरहमर रहीमीन। या अल्लाह मेरे वालिद साहब की और हमारे मुर्शिदीन की और हमारे जुमला मरहूमीन की, कुल मुमिनीन मुमिनात की, सब की कामिल मग़फ़िरत फरमा। सबको जन्नत फ़िरदौस में आला से आला मुकाम नसीब फरमा। सबकी कब्रों को नूर से भर दे। या अल्लाह इस रमज़ान में जो हमसे कमी कोताहियाँ हुई हैं, जो हमसे गुनाह हुए हों, अल्लाह एक अशरा ख़त्म हो चुका है, अल्लाह उन सबको गुनाहों को बख्श दे, माफ़ फरमा दे। और अल्लाह जो भी रमज़ान के रोज़े बचे हैं उसमें खूब कामिल तकवे से रहने की हम सबको तौफीक अता फरमा। اللهم صل على محمد وعلى آل محمد آمين.